नमस्ते सबैजना, म चाहिँ भुवन कोस्मीको तर्फबाट आज अर्को मेन्टरिङको सेसन लिएर आएको छु। आज चाहिँ हाम्रो गेस्ट हुनुहुन्छ विनोद अधिकारीजी, इज अल्सो अ फ्रेन्ड, भेरी गुड फ्रेन्ड, अनि म आफैले पनि पर्सनली आई हेभ लर्न्ड अ लट फ्रम हिम होइन, बिकज एउटा चाहिँ हि इज अ भेरी गुड लर्नर, सबै सिचुएसनबाट अरूहरूबाट सिक्न खोजिरहनु भएको हुन्छ, अनि सिकेको कुरा चाहिँ सिकाउन पनि खोजिरहनु भएको हुन्छ, जसले चाहिँ नलेज पाएर आफूभित्र चाहिँ राख्नुहुन्न। सो मैले चाहिँ उहाँलाई चिनेको चाहिँ ट्राभल टुर इन्डस्ट्रिजबाट नै हो, ट्राभल इन्डस्ट्रिजबाट नै हो, तर अहिले चाहिँ इज नोन फर इज कि आर्या ग्रुप अफ इन्डस्ट्रिज होइन, इज इन टु मल्टिपल बिजनेसेस। मैले धेरै डिटेल खोल्नुभन्दा पनि लेट्स जस्ट हियर इट फ्रम विनोदजी आफै नै। सो विनोदजी, तपाईँलाई चाहिँ हाउ डु यु इन्ट्रोड्युस युर सेल्फ?
थ्याङ्क यू भवनजी। मैले आफैले आफैलाई इन्ट्रोड्युस चाहिँ, म एकदमै सिम्पल मान्छे हो र आफैले आफैलाई अन्टरप्रेनर भन्न चाहिँ रुचाउँछु म, किनभने मैले गरिराखेको काम पनि त्यही हो। मेरो सोचाइ चाहिँ जहिले पनि एकदमै भनौँ न डिफ्रेन्ट कुराहरूमा मेरो आइडियाहरू आइराखेको हुन्छ र म को हो भनेर मैले जहिले पनि आफैले आफूलाई चाहिँ कसरी एभ्रिडे मैले राम्रो गर्ने होइन, आफ्नै आफूलाई चाहिँ कसरी चाहिँ बेटर गर्ने एभ्रिडे भनेर मैले सोचिराखेको हुन्छु, ताकि त्यो कुरा चाहिँ मेरो काममा झल्कियोस्, मेरो काममा चेन्ज होस् होइन। त्यो कारणले म आफैले आफैलाई चिनाउँदाखेरि चाहिँ म अहिले चाहिँ पर्यटन व्यवसाय र अब अहिले बिस्तारी यो लकडाउन पछाडि केही अरू बिजनेसहरू पनि गर्ने कोसिस गरिरहेको छु र हेरौँ, दुई चार वर्षमा थुप्रै बिजनेसहरूमा हात हालिदिन्छ, तर अहिलेलाई चाहिँ म बेसिकली अहिले पर्यटन व्यवसाय नै हो।
पर्यटन व्यवसाय नै हो। अनि विनोदजी, तपाईँको यो जुन भर्खर दिनुभएको इन्ट्रोडक्सन चाहिँ भनौँ न एक्सटर्नल लेभल्सहरूको होइन, म एन्टरप्रेनर हो अनि टुरिज्म इन्डस्ट्रीमा लागेको छु अथवा पर्यटन व्यवसायमा लागेको छु भनिरहनु भएको छ, यो बाहिरी लेभल्सहरूलाई चाहिँ तपाईँले सब डस्टबिनमा हालिदिनु भयो भने विनोद भनेर चाहिँ हु आर यु भित्रबाट कि?
विनोद भनेको अब एकजना व्यक्तित्व हो होइन, एकजना व्यक्तित्व हो, तर अरू कमन मान्छे जस्तै हो। तर एउटा के हुँदो रहेछ भने, मान्छेले अब चाह्यो भने चाहिँ, आफूले चाह्यो भने जस्तो कुरा पनि सम्भव हुँदो रहेछ भन्ने चाहिँ, त्यो एउटा त्यो कुरामा चाहिँ विश्वास गरेर आफ्नो जर्नी चाहिँ कन्टिन्यू गरेको मान्छे हो होइन, किनभने धेरै कुराहरू लाइफमा आयो, तर त्यो जुन आफ्नो एउटा फोकस एउटा केही गर्छु भनेर अगाडि बढिराखेको र सानातिनो कुराहरूले जति पनि अब प्रब्लमहरू आउँदाखेरि चाहिँ त्यो प्रब्लमले झन् सिकाएर अगाडि बढेको मान्छे हो। त्यो कारणले मैले आफूले म एउटा व्यवसायिक हिसाबले चाहिँ एउटा क्षेत्रसँग म आबद्ध छु, तर अरू हिसाबले हेर्ने हो भने चाहिँ म आफैले आफैलाई लाइफमा इन्जोय गरिराखेको मान्छे होइन, घुम्न मन पराउने, अलिकति एडभेन्चर मन पराउने र धेरै ठाउँहरूमा घुमेको छु, एडभेन्चर गरेको छु होइन, र लाइफलाई चाहिँ कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ म लर्न गरिराखेको छु कि, इन्जोय गरिरहेको छु। अहिले जति पनि हामी अब यो पेन्डामिकले गर्दाखेरि, योभन्दा अगाडि भूकम्प, त्योभन्दा अगाडि हाम्रो बन्द हडताल, आर्थिक राजनीतिक प्रब्लमहरू थियो होइन, त्यो कुराहरूमा पनि अब बिजनेस सुरु गरेर अनि प्रब्लमहरू फेस गर्दै लाइफलाई चाहिँ इन्जोय गर्दै गइरहेको व्यक्ति हो र अब पनि त्यो कन्टिन्यू हुन्छ।
ओके, अब पनि त्यो कन्टिन्यू हुन्छ। यो कुरा गर्दा गर्दै पनि विनोदजी, जस्तो मैले चाहिँ मेरो एउटा दिमागमा तपाईँको इम्प्रेसन छ नि त होइन, सो मलाई एकदम याद हुने भनेको चाहिँ, एक दिन चाहिँ हामी ड्राइभ गरिरहेको थियौँ, तपाईँ ड्राइभ गर्नु भएको थियो अभियसली, अनि ड्राइभ गर्दा गर्दै बाटोमा चाहिँ गाई आयो, बाटो गाईले चाहिँ ब्लक गरिरहेको थियो, कम्प्लिटली ब्लक त होइन, तपाईँले सिधै त्यो गाईलाई छलेर जान सक्नुहुन्थ्यो नि त, र इन्स्टेड तपाईँले गाडी साइडमा लाउनु भयो, गाडीलाई चाहिँ बाटोबाट हटाएर साइड लगाएर बल्ल अनि गाडी चलाउनु भयो। त्यति बेला चाहिँ तपाईँको यो सिभिक रेस्पोन्सिबिलिटी भन्ने कति हाई रहेछ, त्यो भ्याल्युज तपाईँको कति हाई रहेछ भने पनि रियलाइज गरेँ। तर यो किसिमको मेन्टालिटी जुन तपाईँको छ, यो आउनको लागि तपाईँको चाइल्डहुड कस्तो थियो? म चाहिँ त्यतातिर पनि इन्ट्रेस्टेड छु कि, कसरी हुर्किनु भयो, कहाँ कहाँ जन्मिनु भयो, अलिकति त्यतातिर पनि प्रश्न पार्दैन।
मेरो चाइल्डहुड चाहिँ एकदमै इन्ट्रेस्टिङ छ होइन, मेरो यो जुन जर्नी जुन छ लाइफको एकदमै इन्ट्रेस्टिङ छ, आफूले आफूलाई चाहिँ म एकदम इन्ट्रेस्टिङ छ जस्तो लाग्छ। म धादिङमा जन्मेको हो होइन, धादिङ मान्छेहरूले सोच्दाखेरि चाहिँ काठमाडौँ नजिक रहेछ भन्थान्छन् तर होइन, वास्तवमा चाहिँ म जन्मेको ठाउँ चाहिँ एकदम बिगड ठाउँ थियो, अब अहिले त अलिकति सुगम भएको छ। धादिङ बजारबाटै तपाईँको त्यो बेलामा हामी हिँडेर गए पनि 4 घन्टा, गाडीमा गए पनि 4 घन्टा लाग्ने होइन, र त्यो त्यहाँ चाहिँ हामी लगभग हाम्रो बुवाले बुवाहरूभन्दा अगाडि हजुरबुवाहरूको पालामा चाहिँ एकदमै गरिब परिवार, र पछि बुवाहरूले चाहिँ बाहिर जानुभयो, केही कामहरू गर्नुभयो, र त्यो अलिकति हाम्रो फ्यामिली चाहिँ अलिकति वेल अप भएको पछि गएर म सानोमा कति 9-9.5 वर्षको उमेरमा काठमाडौँ आएको हो। त्योभन्दा अगाडि हामी गाउँमै खेल्ने हुर्किने सबै कामहरू मैले गाउँमा गरेको देखेको छु, भोगेको छु होइन, सबै गरेको छु, र हामी त्यही माटोमा खेल्थ्यौँ। तपाईँको चाहिँ अब तल हाम्रो कहिले चप्पल हाम्रो नर्मली खुट्टाको हुन्थेन होइन, प्यान्टहरू त्यस्तो केही पनि हामी लगाउने चलन थिएन त्यो बेलामा, अब एउटा गरिबको कारणले पनि थियो। अनि त्यो गाउँमा चाहिँ जुन अब स्कुलमा पढियो त्यो स्कुलमा चाहिँ तपाईँको एउटा सामान्य पूर्वाधार पनि थिएन होइन, अनि त्यो यति अब अहिले मलाई सम्झिँदाखेरि पनि लाग्छ कि त्यो हामी यति विकट ठाउँमा रहेछौँ, हामी यति गाह्रो तरिकाले चाहिँ हामी बाँचेको रहेछौँ होइन, खाना पनि पुग्थेन क्या राम्रोसँग चाहिँ, जस्तो अब हामी अहिले चामलहरूको भात खान्छौँ होइन, तर पहिला त्यो खाने स्थिति थिएन क्या हामीसँग। एभ्री टाइम हामीलाई चाहिँ त्यो एउटा ढिँडो खानु पर्थ्यो होइन, त्यो एउटा चाहिँ त्यो गाउँमा चाहिँ अब एकदम मिनिमम खानेकुराहरू हुन्थ्यो होइन, र यो कुराहरू सबै भोगेर अनि हामी मेरो बुवाले चाहिँ परिवारलाई काठमाडौँ ल्याउनु भयो, म त्यही 9.5 वर्षदेखिको थिएँ होला, अनि काठमाडौँ आएर यहाँ नजिकै एउटा स्कुलमा पढ्यो। त्यस पछाडि 7 कक्षामा म वनस्थली स्कुलमा पढेँ होइन, र अनि एसएलसीबाट वनस्थली स्कुलबाट दिएँ। यो त्यो जुन गाउँमा म अहिले पनि कहिलेकाहीँ जान्छु, र त्यो त्यहाँ चाहिँ मलाई कतिपय कुरा त्यहाँ बाटोमा कुन ढुङ्गा छ भन्ने कुराहरू, त्यो कुन बाटो कुन चाहिँ ढुङ्गा छ भन्ने कुराहरू अहिले पनि मलाई याद छ क्या, म गाउँमा त्यसरी भिजेर बसेको मान्छे, र त्यो गाउँमा चाहिँ जति अहिले दुःखहरू त्यो बेलामा थियो अहिले त्यति धेरै छैन, त्यो अहिले धेरै अलिअलि सुविधा भएको छ, तर हामी सानोमा हुँदाखेरि चाहिँ हामीलाई साह्रै नै त्यो गाह्रो हुन्थ्यो। र इन्ट्रेस्टिङ कुरा चाहिँ म जब काठमाडौँ आउनको लागि हामी धादिङ बेसी आयौँ, त्यो बेला मैले फर्स्ट टाइम गाडी देखेको, हामीले गाडी भनेको हामीलाई थाहा पनि थिएन क्या, हामीले गाउँमा रेडियो मात्रै थियो होइन, रेडियो बाहेक अरू केही पनि थिएन, रेडियोमा त गाडीको पिक्चर हुने त्यो त केही हुने समय भएन। अनि धादिङ बेसीमा आएर हामीले गाडी देख्दाखेरि हामी के रहेछ त भनेर त्यो गाडीको पछि पछि कुदेको क्या, कस्तो चिज रहेछ यो गाडी भन्ने चिज होइन, आवाज निकाल्दै त्यो चाहिँ अब बाँग्रा छ होइन, आवाज निकाल्दै अगाडि बढिरहेछ, त्यसको पछि पछि हामी कुद्थ्यौँ क्या, त्यति त्यो लेभलबाट चाहिँ हामी म मेरो चाहिँ लाइफ सुरु भएको होइन। र अहिले काठमाडौँ आएर तपाईँको गुणस्थल स्कुलमा पढ्यो, एसएलसी दियो, र अब यो सायद भुवनजीले सुरु गर्नुभएको यो प्रोग्राम चाहिँ अलिकति स्टुडेन्टहरूलाई पनि इन्सपायर गर्नको लागि होला। म एउटा एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ के भन्छु भने, गुणस्थलीमा जोइन गरिसके पछाडि अब मैले गाउँमा त 4 कक्षामा गएर एबिसिडी पढेको होइन, अनि गुणस्थलीमा आएर पढ्दाखेरि म जहिले पनि इङ्ग्लिसमा फेल होइन, 7 कक्षादेखि 10 कक्षासम्म इङ्ग्लिसमा फेल, र लास्ट त्यो फाइनल एक्जाममा चाहिँ बल्ल बल्ल पास हुन्थेँ, र त्यो भोकाबुलरीहरू त्यो टेस्टहरू गर्दाखेरि चाहिँ जहिले पनि मैले मात्रै सजाय पाउने कि, पनिसमेन्ट टिचरले मलाई मात्रै दिने, अनि जहिले पनि मलाई चाहिँ एकदमै त्यो ह्युमिलेसन फिल हुने कि, वनस्थलीमा मैले पढ्दाखेरि चाहिँ स्टुडेन्ट अरू साथीहरू अलिकति इङ्ग्लिस हुनलाई आउँछ, म चाहिँ एकदमै इन्ट्रोभर्ट टाइपको पछाडि बस्ने, अनि टिचरले सोद्धा पनि भन्न नसक्ने होइन, त्यो एकदमै मलाई इन्ट्रोभर्ट टाइपको आफूलाई होइन, इङ्ग्लिसमा मलाई केही पनि नआएको जस्तो फिल हुने होइन, त्यसले गर्दाखेरि मलाई यति त्यति ह्युमिलेसन फिल भयो कि मैले अनि एसएलसी सकिने बित्तिकै मैले 6 महिना इङ्ग्लिस ल्याङ्ग्वेज क्लास मैले जोइन गरेँ भोटाइटीमा, र त्यो इङ्ग्लिस ल्याङ्ग्वेज क्लास जोइन गरेको 6 महिना मैले यति धेरै मिहिनेत गरेँ कि बाटोमा हिँड्दाखेरि पनि मैले त्यो भोकाबुलरीहरू चाहिँ कन्ट्रोल गर्थेँ क्या, र मलाई यति धेरै भोकाबुलरीहरू आउँथ्यो, र आफ्टर 6-7 मन्थ्स मैले काठमाडौँ पोस्टमा आर्टिकल पनि लेखेँ, र मलाई लाइफमा तपाईँले के यो किन भनेको भन्दाखेरि नि, हामीलाई इङ्ग्लिस नआएको घरमा अथवा कुनै स्किल नजानेको घरमा चाहिँ हामी एकदमै ह्युमिलेसन फिल भएर चाहिँ लाइफमा केही गर्न सक्दैनौँ भन्ने मान्छेहरू लागिरहेको हुन्छ, तर यो इङ्ग्लिस अथवा कुनै एउटा स्किल भनेको चाहिँ यु क्यान लर्न इट के होइन, इफ यु डेडिकेट युर टाइम होइन, इनर्जी एन्ड इफोर्ट एन्ड फोकस इन इट होइन, यु क्यान डेफिनेटली लर्न इट के, त्यो गर्न सकिन्छ क्या, कुनै इङ्ग्लिस ल्याङ्ग्वेज नआउँदैमा तपाईँ चाहिँ निराश हुनुपर्ने स्थिति हुँदैन, कुनै स्किल नआउँदैमा निराश हुनुपर्ने स्थिति हुँदैन, त्यसलाई चाहिँ तपाईँले स्ट्रेन्थ बनाउन सक्नुभयो भने लाइफ एकदम अगाडि बढ्छ होइन। त्यो कारणले चाहिँ मैले यदि त्यो 10 वर्षमा त्यो 10-12 वर्षमा मैले नसिकेको इङ्ग्लिस ल्याङ्ग्वेज मैले 6 महिनामा सिकेँ भनेपछि मैले त 12 वर्ष त इङ्ग्लिस ल्याङ्ग्वेज सिक्दैमा त्यो वेस्ट गरेको रहेछु नि त स्कुलमा त त्यही कुरा मैले 6 महिनामा सिक्न सक्छु भने मैले त्यत्रो वर्ष त मैले इङ्ग्लिसलाई ट्राई गर्दा गर्दा स्कुलमा ट्राई गर्दा गर्दा सिक्न सकिनँ नि त त्यो त किन भन्दाखेरि हाम्रो सिस्टम त्यस्तो हुनसक्छ हाम्रो पढाउने तरिका चाहिँ त्यो हुनसक्छ टाइम कन्ज्युमिङ हुनसक्छ जसले चाहिँ राम्रो रिजल्ट नदिएको हुनसक्छ त्यो कारणले चाहिँ यदि कुनै कुरामा कमी छ भने चाहिँ त्यो चाहिँ सुधार्ने आफैले नै हो होइन अरूलाई हामीले दोष दिएर अरू कुराहरूमा चाहिँ इन्डिकेट गरेर केही हामीले गर्न सक्दैनौँ त्यही भएर आफ्नो जे कुरामा विक छ त्यसमा चाहिँ हामीले यदि इफ यु वन्ट टु मेक अ करियर अन द्याट होइन वी हेभ टु वर्क अन द्याट क्या होइन त्यो चाहिँ मलाई एकदमै सबैजनालाई मलाई सेयर गर्न मन लाग्छ क्या किनकि यो नर्मली स्कुलहरूमा एकदमै अहिले पनि मैले देख्छु कति बच्चाहरू उनीहरूलाई यो इङ्ग्लिस नआएकै भरमा चाहिँ एकदमै ठुलो ह्युमिलेसन फिल भइरहेको हुन्छ क्या तर म एक्जाम्पल हो मैले 6 महिनामा इङ्ग्लिस ल्याङ्ग्वेज कोर्स जोइन गरेर तपाईँ पनि आफै जानु न कुनै एउटा प्र्याक्टिकल इङ्ग्लिस सिकाउने ठाउँमा गएर 6 महिना कोर्स लिनुहोस् तपाईँको इङ्ग्लिस चाहिँ होइन यहाँदेखि यहाँ पुग्छ क्या ट्रान्सफर्म हुनसक्छ क्या तर मिहिनेत त तपाईँले गर्नु पऱ्यो त्यो कारणले चाहिँ आफूलाई कुनै कुरा थाहा छैन भने त्यसमा चाहिँ थाहा छैन भनेर अगाडि सिग्नलाई अगाडि बढ्नु पऱ्यो थाहा छैन भनेर ह्युमिलेसन फिल गरेर चाहिँ बस्नु भएन त्यसले चाहिँ काहीँ पनि कुरा हुँदैन
ब्युटिफुल भनेपछि यो हामी धेरैजना यो थ्रु यस्तो सिचुएसनबाट गुज्रिरहेको हुन्छ नि त आफूभन्दा राम्रो अरू कोही देखेपछि चाहिँ ए म चाहिँ राम्रो रोइन्छु भनेर आफूलाई सानो बनाएर बस्ने होइन कि त्यो स्किल चाहिँ कसरी आफ्नो इम्प्रुभ गर्ने अझ बेटर हुने भनेर त्यतातिर लाग्नु पऱ्यो यो चाहिँ कम्प्लिटली तपाईँको माइन्डसेटको कुरा आयो होइन हाउ टु बी त्यो किसिमको ग्रोथ माइन्डसेट कसरी क्रिएट गर्ने आफूलाई सानो बनाउने होइन ओके नाइस लेसन तर तपाईँको यो चाइल्डहुडको स्ट्रगलको कुरा गरिरहनु भएको छ होइन अहिले चाहिँ तपाईँको लाइफलाई हेर्दाखेरि त्यति बेलाको स्ट्रगलले चाहिँ अहिले तपाईँलाई कसरी मद्दत गरिरहेको छ जस्तो लाग्छ
होइन मलाई त अहिले त त्यो हेर्दाखेरि त्यो सम्झिँदाखेरि चाहिँ एकदमै म अहिले पनि नै फोटो पनि हेर्छु होइन मेरो अब छोरी 5 वर्षको छोरी छ अनि त्यो फोटो राखेको फोटो उसले निकालिराखेको हुन्छ मैले कहीँ त्यो भैतिर यस्तै छरिराखेको हुन्छ त्यो हेर्दाखेरि मलाई एकदमै रमाइलो लाग्छ क्या किनभने मैले लाइफमा चाहिँ एकदमै गरिबीमा पनि होइन गरिब परिवारमा पनि जन्मेर चाहिँ एउटा गरिबी पनि देखेको छु र एकदमै धनी परिवारको पनि लाइफ देखेको छु भोगेको छु होइन अब अहिले एउटा मिडियम वर्ग भनौँ हामी मिडियम वर्गमा छौँ र म धेरै विदेश पनि ट्राभल गरेको छु नेपालमा पनि घुमेको छु र सबै खालको लाइफहरू चाहिँ भोग्न नसके पनि मैले देखेको छु क्या त्यो कारणले चाहिँ त्यो पहिलाको सम्झिँदाखेरि चाहिँ त्यसले मलाई निराश होइन कि त्यो चाहिँ मेरो लागि एउटा ओहो त्यो ठाउँबाट आएर मैले यति गर्न सक्दो रहेछु त यदि मैले चाहिँ अझ मिहिनेत गरेँ भने त मैले त योभन्दा अझ अगाडि जान सक्ने रहेछु नि त होइन किनभने मैले जति इफोर्ट लगाएर चाहिँ मैले त्यो ठाउँबाट चाहिँ आएर मैले यति आफूलाई चाहिँ मैले चेन्ज लिएर आएँ भोलि मैले चाहिँ अझ योभन्दा बढी चेन्ज गर्न सक्ने रहेछु यो भनेको मेरो टोटल्ली मैले चाहिँ कसरी सोच्ने भन्ने कुरामा नै डिपेन्ड हुने रहेछ नि त नत्र भने चाहिँ मसँगै जन्म हुरेको साथीहरू अहिले म जतिकै मसँगै मेरै लेभलमा छैन नि त उनीहरू आफ्नो डिफ्रेन्ट उसमा क्षेत्रमा छन् तर कोही अब खुसी छन् कोही खुसी छैनन् होला तर जुन हिसाबले चाहिँ उनीहरूले लाइफमा गर्न सक्थे त्यति चाहिँ उनीहरूले नगरेको हुनसक्छ हुन त मैले पनि त्यति धेरै गरेको त होइन तर जे भए पनि मैले मेरो लेभलमा आए त्यो ठाउँबाट आएर मैले जुन मैले लाइफमा चाहिँ गर्न सकेँ त्यो कुराहरू अरूले पनि गर्न सक्थे त्यो किन भइरहेको छैन भन्दाखेरि चाहिँ सोचको कारणले होला
सोचको कारणले होला ओके नाइस अनि मैले विनोदजीलाई चाहिँ चिनेदेखि नै सबैभन्दा बढी तपाईँले रिपिट गर्ने सेन्टेन्स भने चाहिँ जागिर खाएर हुँदैन भुवनजी बिजनेसमा अनि इन्टरप्रेनरसिप अथवा बिजनेस चाहिँ तपाईँको लागि किन यति महत्त्व राख्छ तपाईँको जिन्दगीमा किन यति महत्त्व राख्छ
अब एउटा भनाइ छ मैले चाहिँ बेला बेला फेसबुकहरू पनि लेख्छु होइन सो मैले यो कहीँ सुनेको हो वेन यु डोन्ट ह्याभ अ मनी यु हेभ अ वान प्रब्लम बट वेन यु हेभ अ मनी यु हेभ अ मेनी प्रब्लम्स होइन सो यसलाई चाहिँ मैले अब बिजनेसमा ढालेँ होइन वेन यु डोन्ट ह्याभ अ जब यु हेभ वान प्रब्लम बिकज यु डोन्ट ह्याभ अ जब बट वेन यु हेभ अ बिजनेस यु हेभ अ मेनी प्रब्लम क्या हामी बिजनेस गर्ने मान्छेहरू यति धेरै प्रब्लम छ र अब अहिलेको झन् सिचुएसनमा हाम्रो हामीले चाहिँ हाम्रो लायबिलिटिजहरू धेरै छ होइन हामीले गर्नुपर्ने थुप्रै कुराहरू छ तर यो कुराहरूलाई साइडमा राखेर यसलाई च्यालेन्ज र एडभेन्चरको रूपमा चाहिँ लिएर मैले हेर्छु होइन किनभने पहिला सुरुमा बिजनेस गर्दाखेरि अलिकति वरी हुन्थ्यो अलिकति चाहिँ अब निराश भइन्थ्यो या केही गर्न सकिएन बिजनेस अगाडि बढेन भन्ने हुन्थ्यो अब त्योबाट चाहिँ पर आएर त्योबाट धेरै कुराहरू सिकेर चाहिँ अब चाहिँ के हो भने बिजनेस भनेको चाहिँ कन्फिडेन्स रहेछ क्या आफूले आफू कतिको कन्फिडेन्ट छ होइन. मलाई चाहिँ अहिले एकदमै कन्फिडेन्स फिल हुन्छ र त्यो जति पनि वरी छ, जति पनि मसँग अहिले प्रब्लम छ, मैले त्यो हिजो जसरी मैले चिन्तित हुन्थेँ, अब म चिन्तित हुन्न क्या. हाम्रो नेपालीमा चाहिँ चिन्ता नगर चिन्तन गर भन्छ नि, डोन्ट वरी डोन्ट प्यानिक बट थिङ्क भन्छ नि. सो आइएम थिङ्किङ क्या हाउ टु सल्भ अल दिस प्रब्लम्स होइन. त्यो म एभ्री डे सोचिरहेको हुन्छु कसरी म्यानेज गर्ने, फाइनेन्सियली कुरा कसरी म्यानेज गर्ने, म्यानेजमेन्टको कुराहरू जुन इस्युजहरू छ त्यसलाई कसरी म्यानेज गर्ने, यो कुराहरूमा चाहिँ मेरो दैनन्दिन दिमाग चलिरहेको हुन्छ होइन. र मैले बिजनेस गरेर चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ के पाएँ र अरूलाई पनि म इन्सपायर बिजनेस गर्न किन गर्छु भन्दाखेरि, मैले अरू फाइनेन्सियल्ली म त्यति सक्सेस नभएको होला, बिजनेसको हिसाबले मैले त्यति धेरै ठुलो स्केल अप गर्न नसकेको होला, तर एउटा कुरा मैले अवश्य पाएको छु, त्यो भनेको चाहिँ फ्रिडम. मलाई कहीँ घुम्न जानु पऱ्यो भने मैले कसैलाई कुनै बोसलाई सोधिराख्नु पर्दैन, मलाई कसै बिदा चाह्यो भने मैले बिदा कसैबाट लिइराख्नु पर्दैन होइन. म गरेको पनि छु, जस्तो मलाई भोलि पर्ने साथीहरूलाई ट्रेकिङ जाम भन्नुहुन्छ, म आइएम रेडी के, किनभने मैले त्यो हिसाबले बिजनेस म्यानेज गरेको छु. तर मेरो साथीहरू होइन हुनुहुन्छ जो चाहिँ जागिर खानुहुन्छ, उहाँहरूलाई भन्नु नि मेरो बिदा छैन होइन, मेरो बिदा मिल्दैन. हो यो कुरामा चाहिँ म एकदमै खुसी छु कि म आफ्नो हिसाबले मैले लाइफ अगाडि बढाउन पाएको छु. मैले कसैबाट चाहिँ मैले त्यो कसैको उसमा चाहिँ रुल्स रेगुलेसनमा बसेर म पहिलेदेखि बस्नु नचाहने मान्छे, र अहिले पनि मैले त्यो चाहिँ फ्रिडम चाहिँ मैले टोटल्ली मैले त्यसलाई चाहिँ युटिलाइज गरेको छु. तर यसको मतलब यो होइन कि काम छोडेर बिजनेस छोडेर चाहिँ घुम्न जाने, त्यो म्यानेज गरेर जाने हो. बिजनेस भनेको इट्स अल अबाउट डिसिप्लिन होइन. डिसिप्लिन भनेको खालि तपाईँको रुल्स रेगुलेसन मात्रै होइन, डिसिप्लिन भनेको तपाईँको सोचाइमा होइन. तपाईँले मानौँ न केही पैसा कमाउनु भएको छ भने मैले कमाएको छु भनेर तपाईँले सबै पैसा त खर्च गर्न सक्नुहुन्न नि, तपाईँको सोचाइको कुरा हो कि. तपाईँले होइन मैले पैसा सबै खर्च गर्नुहुन्न, यो चाहिँ केही मेरो बिजनेस अगाडि बढाउनलाई लगाउनुपर्छ होइन, मैले इन्भेस्टमेन्ट गर्नुपर्छ, तर मेरो आफ्नो पर्सनल लाइफ पनि छ, म त्यसमा पनि केही त खर्च गर्नुपर्ने हुन्छ. सो यो अल यो डिसिप्लिन छ नि जुन हाम्रो सोचाइ हाम्रो चाहिँ बिहेभियरहरूमा, त्यसमा चाहिँ हामीले एउटा डिसिप्लिन मेन्टेन गऱ्यो भने डेफिनेटली बिजनेस पनि अगाडि बढ्छ र तपाईँको फ्रिडम पनि त्यो अनुसारको तपाईँले चाहिँ त्यसको चाहिँ बेनिफिट लिन सक्नुहुन्छ. त्यो कारणले मलाई अहिले चाहिँ मेरो अरू कुरा नभए पनि मलाई फ्रिडम चाहिँ एकदमै छ, म आफ्नो तरिकाले म आफ्नो लाइफ चाहिँ जिउन सक्छु. जस्तै म बिहान यहाँ अफिस कहिले 11-12 बजे आइराखेको हुन्छु, किनभने म बिहान साइकल भइरहेको हुन्छ क्या. कहिले काहीँ भुवाजीले फोन गर्नुहुन्छ म डाँडामा हुन्छु साइकल चलाइरहेको हुन्छु, तर म यदि जागिर खाएको भए म त्यो गर्न सक्दिनँ नि त. 9 बजे अफिस पुग्नु पऱ्यो र म बेलुका 9-10 बजे पनि कहिले काहीँ काम गरेर आउँछु, घरमा गएर पनि काम गरेर आउँछु. सो त्यो फ्रिडम छ क्या बिजनेस गर्दाखेरि, जुन चाहिँ जागिर गर्दाखेरि नहुनसक्छ. त्यो भएर मैले तपाईँलाई पनि भनेको छु होइन, धेरै साथीहरूलाई चाहिँ बिजनेस गर्नुहोस्, बिजनेस गर्दाखेरि चाहिँ लाइफमा चाहिँ धेरै कुराहरू चाहिँ गुमाउनु पनि सकिन्छ तर पाउने पनि त्यत्तिकै अपर्च्युनिटी छ.
ओके, बिजनेस गर्नुहोस्, बिजनेस गर्दाखेरि चाहिँ धेरै कुरा गुमाउनु पनि सकिन्छ तर पाउन पनि सकिन्छ. नाइसली सेड. एउटा चाहिँ फ्रिडमको कुरा गर्नुभयो, अब तपाईँ ट्रेकिङ जाँदाखेरि साथीहरूलाई फोन गर्नुहुन्छ, साथीहरू मान्दैन त्यो अलिअलि मलाईतिर मतिर सङ्केत गर्नुभएको जस्तो पनि लाग्यो होइन, तर ठिकै छ, पाइन्छ त्यस्तो गर्नु. तपाईँको अहिलेको जुन डिफिकल्ट सिचुएसन छ नि त, यसले चाहिँ हाउ आर यु कोपिङ विथ दिस, यो सिचुएसनले तपाईँलाई तपाईँको कस्तो किसिमको परीक्षा लिँदा छ?
यो एक हिसाबले फाइनेन्सियल्ली इट्स अ भेरी डिफिकल्ट, एकदमै बर्डन भइरहेछ होइन, गाह्रो भइरहेछ. तर एट द सेम टाइम यो जुन 4-5 महिना एकदम कम्प्लिटली सटडाउन भएको थियो त्यो बेला चाहिँ म अहिले पनि हेर्छु त्यो मेडिटेसन गरेको जस्तो फिल भएको छ क्या बिजनेसमा चाहिँ. हामी यति लकडाउन अगाडि हामी यति धेरै बिजनेस के अरे बिजी थियो, बिजनेस पनि राम्रै बढिराखेको थियो, हामी धेरै स्टाफिङहरू गरिराखेको थियो ट्राभलमा होइन, र त्यो सोच्ने मौकै भएन कि हामी बिजनेसलाई कता अगाडि लगिरहेको छौँ, कसरी लगिरहेको छौँ होइन, हामीसँग के प्रब्लम थियो र होइन त्यो कुराहरू हामीले सोच्ने मौकै भएको थिएन. तर यो जुन 4 महिना होइन अराउन्ड 4 मन्थ जति चाहिँ सटडाउन भयो त्यो बेलामा हामीले सोच्यौँ बिजनेस चाहिँ साँच्चै कि हामी राइट डिरेक्सनमा छौँ त, हाम्रो स्टाफ सही छ त, हाम्रो अर्गनाइजेसन सही छ त, हाम्रो रुल्स रेगुलेसन सही छ त, हाम्रो भिजन, यो कुराहरूमा हामीले एनालाइसिस गऱ्यौँ र त्यो एनालाइसिस गरेर हामीले एउटा चाहिँ सानो एउटा रिपोर्ट जस्तो बनायो रिटर्न फर्ममै होइन, रिपोर्ट जस्तो बनायो र त्यहाँबाट चाहिँ हामीले एनालाइसिस गरेर एउटा कन्क्लुजन के निकाल्यो भने, ओके हामीले हाम्रो बिजनेसलाई चाहिँ करेक्सन गर्ने सही बेला हो होइन, हामीले हाम्रो बिजनेसलाई चाहिँ एउटा नयाँ डिरेक्सन दिने सही बेला हो, र त्यो एउटा डिसिजनमा पुगिसके पछाडि हामी त्यही अनुसारको स्टाफिङहरू त्यही अनुसारको डिफ्रेन्ट म्यानेजमेन्ट पोलिसीहरू बनाएर आफ्टर लकडाउन लगभग हामीले जनवरीबाट चाहिँ यो जनवरीबाट फेरि हाम्रो ट्राभल बिजनेस चाहिँ सुरु गऱ्यो र यो जनवरीबाट ट्राभल बिजनेस चाहिँ सुरु गर्दाखेरि हामीले अफिसमा धेरै कुराहरू चेन्ज गऱ्यौँ र धेरै कुराहरू चेन्ज गरेर अहिले चाहिँ हामीले फाइनेन्सियली हामीलाई डेफिनेटली हामीलाई गाह्रो छ तर हामीले फ्युचरको लागि भनेर अहिले पनि हामीले स्टाफ थप्ने काम गरिरहेको छौँ पुरानो स्टाफलाई हामीले चाहिँ अब सही तरिकाले हामी ल्यान्डिङ गरायौँ किनभने त्यहाँ धेरै कुराहरू चाहिँ अब धेरै पुरानो पनि भइसकेको थियो स्टाफहरू अर्गनाइजेसनलाई पनि एउटै एउटा स्टाफलाई एउटै अर्गनाइजेसनमा काम गरिराख्दाखेरि स्टाफको पनि करियर भोलि नबन्न सक्छ र अर्गनाइजेसनलाई पनि लङ टर्ममा चाहिँ कस्टली हुनसक्छ त्यो दुइटै कुरा हेरेर चाहिँ हामीले करियर प्लानिङ गरेर कुनै स्टाफहरूलाई केही स्टाफहरूलाई चाहिँ हामीले चाहिँ होइन छोड्ने वातावरण दियौँ होइन उनीहरूले चाहिँ सहज तरिकाले छोड्नु पनि भयो र अनि हामीले अहिले नयाँ स्टाफिङहरू पनि गरिरहेको छ हिजो आज मात्रै स्टाफहरू थपिरहेको छौँ होइन र अर्गनाइजेसन चाहिँ अब नयाँ ढङ्गले जाने भनेर हामीले नयाँ ढङ्गले चाहिँ मार्केटिङ गरिरहेको छौँ नयाँ ढङ्गले चाहिँ अर्गनाइजेसनको प्रोडक्टहरू डेभलप गरिरहेको छौँ होइन यो कुराहरू चाहिँ लकडाउनले गर्दाखेरि नराम्रो कुराहरू त भएको छ तर राम्रो कुराहरू पनि हाम्रो लाइफमा चाहिँ भयो होइन र अब हामी चाहिँ नेक्स्ट अब बिजनेस आउँदाखेरि नेक्स्ट उसको लागि चाहिँ हामी रेडी छौँ होइन नेक्स्ट बिजनेसको लागि चाहिँ हामी एकदमै तयारी भएर बसिरहेको छौँ
के असम भनेपछि बेसिकली तपाईँले कसरी भनिरहनु भएको छ भने हो यसको नेगेटिभ इम्प्याक्ट पनि छ तर यसले हामीलाई अपर्च्युनिटिज पनि दिइरहेछ होइन अनि इट्स अल अबाउट तपाईँको फेरि थिङ्किङ एटिट्युड कसरी सोच्ने यसमा टाउकोमा हात राखेर बस्नु पनि सक्यो तर यसमा चाहिँ भनौँ न यस यो मौका अथवा यो समयको पनि कुनै न कुनै हिसाबले फाइदा लिएर आफूलाई राइट डिरेक्सनमा लान सक्ने सम्भावना पनि
भयो। अब यो लकडाउनको अगाडि जस्तो मैले अहिले ट्राभल बिजनेसको मात्रै कुरा गरेँ लकडाउन पछाडि मैले चाहिँ म एक दिन पनि म घरमा बसेन म अफिस आएँ मेरो मैले चाहिँ लकडाउन पछाडि दुइटा बिजनेस सुरु गरेँ मैले होइन र अहिले दुइटै बिजनेसमा दुइटै डिफ्रेन्ट बिजनेस छ होइन दुइटै बिजनेस एउटा टेक्नोलोजी सम्बन्धी र एउटा चाहिँ वेलनेस इन्डस्ट्री सम्बन्धी यो दुइटै बिजनेसमा चाहिँ म एभ्रिडे लागिरहेको छु होइन एभ्रिडे लागिरहेको छु सो मान्छेहरूले भन्छ ए यो यत्रो यो डिफिकल्ट सिचुएसनमा पनि बिजनेस चाहिँ किन गर्ने भन्ने सोच हुनसक्छ तर मैले चाहिँ लकडाउन पछाडि जुन मैले सोचेँ र मैले चाहिँ एकदम अपर्च्युनिटी देखेँ किनभने बिजनेस भनेको इट्स अल अबाउट अपर्च्युनिटिज होइन र इन्भेस्टिङ योर टाइम इनर्जी एन्ड नलेज एट राइट टाइम होइन एट राइट प्लेस होइन त्यो मलाई लाग्छ तर त्यो चाहिँ मैले अहिले यो बिजनेसहरूमा देखेँ र त्यही भएर लकडाउन पछाडि मैले दुइटा बिजनेस सुरु गरेँ र आइएम ह्याप्पी फर द्याट डिसिजन होइन द्याट आई मेड क्विकली एन्ड देन इन्स्टान्टली आई स्टार्टेड वर्किङ अन इट र नाउ आई ह्याभ अ भेरी गुड टिम दुइटै बिजनेसमा चाहिँ र त्यो टिमलाई चाहिँ म अगाडि बढाउँदैछु।
ओके यु हेभ अ टिम अनि त्यो टिमलाई चाहिँ तपाईँले अगाडि बढाउँदै हुनुहुन्छ। फेरि एकताल तपाईँको यो जर्नीकै कुरा गरौँ इन्टरप्रेन्योरसिपको जर्नीकै कुरा गरौँ मैले बिजनेस स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ स्केरी कुरा के थियो त त्यति बेला तपाईँलाई डर केमा लागिरहेको थियो बिजनेस स्टार्ट गर्दाखेरि
पहिलाको बिजनेस हो
सुरुमा चाहिँ बिजनेस
अब यस्तो छ मैले चाहिँ म जब अघि कुरा कन्टिन्यू गरौँ म अस्कलमा पढेँ गुणस्थली ऊ गरिसके पछाडि एसएलसी दिएपछि र अस्कलमा पढ्दै गर्दाखेरि चाहिँ त्यहाँ अस्कलमा चाहिँ कस्तो थियो भने अब एक्जाम दिन मात्रै जाने होइन अरू बेला खासै जानु नपर्ने र त्यो टाइम चाहिँ मैले चाहिँ केमा युटिलाइज गरेँ भने म युथ अर्गनाइजेसनमा इन्भल्भ थिएँ र त्यो युथ अर्गनाइजेसनमा चाहिँ मैले भलिन्टियर गरेँ लगभग 7 वर्ष मैले भलिन्टियर गरेँ म यो बिबिए मैले कम्प्लिट गर्दाखेरिसम्म पनि म भलिन्टियर गरिराखेको थिएँ र त्यो अर्गनाइजेसनमा चाहिँ मैले धेरै कुराहरू सिकेँ त्यहाँ चाहिँ म सोसाइटीसँग एकदम धेरै एक्सपोजर भएँ जुन म स्कुलमा चाहिँ एकदमै इन्ट्रोभर्ट थिएँ र त्यहाँ आएर म एकदम एक्सट्रोभर्ट भएँ जे जे कुराहरू मेरो ल्याकिङ थियो स्कुल मेरो पिरियड टाइममा चाहिँ त्यो आएर चाहिँ मैले त्यसलाई स्ट्रेन्थ बनाएँ र मैले चाहिँ करियर प्लानिङहरूको बारेमा चाहिँ मैले वर्कआउट गरेँ मैले इभन ट्रेनिङ पनि दिन थालेँ म धेरै जिल्लाहरू पनि भिजिट गरेको छु धेरै डिस्ट्रिक्टहरूमा गएर ट्रेनिङहरू दिएको छु त्यो बेलाको उसमा चाहिँ र त्यो बेलामा हामीले चाहिँ के पनि गर्थ्यौँ भने 62 के अरे अराउन्ड 58-59 होला होइन त्यो बेलामा चाहिँ हामी बाटो बाटोमा बसेर त्यो बेलामा शनिबार आइतबार पनि सार्वजनिक बिदा हुन्थ्यो र हामी चाहिँ भलिन्टियर गर्थ्यौँ कि बाटोमा बसेर त्यो सरकारी गाडीहरू सेतो प्लेटको सरकारी गाडीहरू चाहिँ हामी समात्थ्यौँ र ट्राफिकलाई जिम्मा लगाउँथ्यौँ हामी त्यति अग्रेसिभ थियौँ कि किन भन्दाखेरि सरकारी गाडी दुरुपयोग भयो र यसलाई चाहिँ रोक्नुपर्छ भनेर हामी बाटो बाटोमा बसेर मसँग त्यो अहिले पनि त्यो फोटोहरू छ होइन र त्यो चाहिँ त्यो न्युज पेपरमा आएको न्युजहरू छ र त्यसरी चाहिँ हामीले गर्थ्यौँ र हाम्रो युथ अर्गनाइजेसन चाहिँ के थियो भने हाम्रो विधानमै हामी के मेन्सन गरेका थियौँ, हामी कुनै पनि विदेशी सहयोग नलिने, हामी सबै भलिन्टियर बेसमा गर्ने र युथहरूलाई चाहिँ भलिन्टियर कसरी गर्नुपर्छ भनेर सिकाउने र आफूले कन्ट्रिब्युट गर्ने, फाइनेन्सियली पनि कन्ट्रिब्युट गर्ने र आफ्नो टाइम पनि दिने। मैले त्यो धेरै प्रोग्रामहरू मैले आफूले पनि अर्गनाइज गरेँ, धेरै ठाउँहरूमा भिजिट पनि गरेँ होइन, र सबै आफ्नो पैसामा। र मलाई चाहिँ कस्तो हुन्थ्यो भने म बिबिए अस्कल के अरे यस कलेजमा पढेको, त्यो पढ्दाखेरि मलाई जहिले पनि दुईवटा दोधार हुन्थ्यो क्या, जहिले पनि अब म बानेश्वरमा पढ्छु पढ्थेँ म होइन, अनि म बस्ने स्वयम्भूमा, अब मसँग पैसा एकदमै लिमिटेड हुन्थ्यो र त्यो पैसा चाहिँ अब मैले त्यहाँबाट त्यहाँ खाजा खायो भने मसँग गाडी चढेर आउने पैसा हुन्थेन होइन, अब यो अब के अरे पैसा अब खाजा खायो भने गाडी चढेर आउने पैसा हुन्थेन, यदि अब गाडी चढ्यो भने खाजा खाने पैसा हुँदैन, त्यो खालको चाहिँ सिचुएसन थियो होइन। तर पनि मैले चाहिँ आई स्पेन्ड माई टाइम माई पकेट मनी डुइङ द भलिन्टियर्स होइन, त्यो बेला त्यो गर्दाखेरि चाहिँ मलाई एकदमै कन्फिडेन्स बिल्डअप भयो क्या, र म चाहिँ अब होइन म यो एनजिओ आइएनजिओतिर म जान्न मैले युएनमा काम गर्छु भन्ने मैले सोच बनाएको थिएँ। तर 2007 चाहिँ मलाई यस्तो स्ट्राइक भयो कि त्योभन्दा मेरो स्ट्रेन्थ त टुरिज्ममा छ भन्ने मलाई लाग्यो क्या, अनि त्यस पछाडि मैले त्यो बारेमा चाहिँ केही रिसर्च गरेँ र अनि जब मैले बिबिए सकाएँ त्यसपछि चाहिँ मैले अनि टुरिज्म बिजनेस 2009 मैले कलेज सके पछाडि 2009 चाहिँ मैले बिजनेस टुरिज्म बिजनेस सुरु गरेँ र टुरिज्म मेरो चाहिँ अब वाइफ होइन त्यो बेला म त अब गर्लफ्रेन्ड भनौँ साथी भनौँ होइन, अनि हामी दुईजनाले चाहिँ एउटा सानो रुमबाट चाहिँ टुरिज्म बिजनेस सुरु गऱ्यौँ 2009 र एकजना हामी त्यो बिजनेस सुरु गर्दाखेरि चाहिँ नयाँ बजारमा हामीले एउटा रुम लिएको थियो 4,000 रुपियाँमा र त्यसमा चाहिँ एउटा भनौँ न एकदम बेसिक एउटा कार्पेट अनि एउटा फोन इन्टरनेट थियो अनि एउटा डेस्कटप कम्प्युटर थियो। त्यो कम्प्युटर चाहिँ मैले घरबाट लिएर आएको थिएँ, बुवाले मलाई किनिदिनु भएको थियो होइन, र अनि त्यो कम्प्युटर चाहिँ अब हामी दुईजना थियौँ तर चलाउने त दुईजना कम्प्युटर एउटा भयो, त्यो पनि बस्ने चेयर पनि थिएन हामीसँग होइन, अनि हामी त्यो पनि यता सँगै बस्ने नजिकै बस्ने एकजना दाइको चाहिँ रेन्टमा लियौँ र त्यसरी चाहिँ हामी एउटा रुमबाट टुरिज्म बिजनेस सुरु गऱ्यौँ र अहिले लकडाउन अगाडि हामीसँग चाहिँ 25 हाम्रो टुर कम्पनीमा 25 स्टाफहरू थियो र प्रोबेब्ली नेपालमा एज अ टुर कम्पनी इन हाउस 25 टुर कम्पनीमा 25 स्टाफ हुनु भनेको चाहिँ त्यो एकदमै कमै कम्पनीहरूमा हुन्छ र हामी एकदमै ऱ्यापिडली ग्रोथ भइराखेको थियो हाम्रो बिजनेसको र अब यो लकडाउनले गर्दाखेरि चाहिँ कोरोनाले गर्दाखेरि त्यसलाई चाहिँ हामीलाई ह्याम्पर परेको छ, तर पनि केही छैन हामी अगाडि बढ्छौँ, फेरि त्योभन्दा अझ ठुलो र त्योभन्दा बेटर हामी बनाउने कोसिसमा छौँ र डेफिनेटली त्यो हामी गरेरै छाड्छौँ,
डेफिनेटली हामी त्यो गरेरै छाड्छौँ। तर विनोदजी तर एट द स्टार्टमा चाहिँ तपाईँले यसो सम्झिनु भने कुनै कुरामा डर थियो तपाईँले बिजनेस स्टार्ट गर्दाखेरि
हो त्यो चाहिँ मैले त्यो डर चाहिँ मलाई कहिले पनि किन भएन भन्दाखेरि मैले जुन भलिन्टियर गरेँ नि तपाईँको त्यो भलिन्टियरहरू गर्दाखेरि सोसाइटी मैले धेरै कुराहरू धेरै इस्युहरूसँग जुटेँ, त्यो गर्दाखेरि मलाई यति धेरै चाहिँ त्यो कन्फिडेन्स बिल्डअप हुन्थ्यो नि, त्यसले गर्दाखेरि मलाई बिजनेस सुरु गर्दाखेरि पनि कहिले पनि त्यस्तो फिल भएन क्या, ए मैले त गर्न सक्दिनँ कि क्या हो एम यसमा त हुँदैन कि क्या हो भन्ने मलाई कहिले पनि फिल भएन। म एउटा फ्याक्टरमा भन्थ्यो मेरो परिवारमा मेरो बुवाको 6 भाइहरू होइन अनि 3 दिदीहरू हुनुहुन्छ, त्यो गरेर हामी 4 करोडमा भेट भयौँ भने मोर देन 100 अहिले त 150 जति हुनुहुन्छ होला, त्यसमा बिजनेस गर्ने भनेको म मात्रै हो बिजनेस गर्ने भनेको म मात्रै हो होइन, मैले यो परिवारबाट सिकेको पनि होइन होइन, तर मैले आफैले चाहिँ त्यो कुरा चाहिँ म गर्नुपर्छ है, मेरो करियर कहाँ छ म केमा गर्न सक्छु, हामीले बिजनेसमा फ्रड एनालाइसिस भन्छौँ नि स्ट्रेन्थ विकनेस अपर्च्युनिटी एन्ड थ्रेट, यो कुराहरू चाहिँ हामीले पर्सनल लाइफमा युज गरेर मेरो स्ट्रेन्थ केमा छ त त्यो स्ट्रेन्थलाई चाहिँ अगाडि बढाएको होइन, त्यो स्ट्रेन्थलाई अगाडि बढाउँदाखेरि मैले बिजनेसमा चाहिँ मैले यो बिजनेसमा यसरी गर्न सक्छु भनेर चाहिँ म अगाडि बढेको। धेरैचोटि आउँछ त्यो तपाईँको नेगेटिभ कुराहरू पनि आउँछ, तर त्यो नेगेटिभ कुरालाई चाहिँ तपाईँको हामीले धेरै टाइम दिएर नेगेटिभ कुरामा सोच्यौँ भने चाहिँ तपाईँ डिसिजन लिन गाह्रो हुन्छ होइन, जस्तै म बन्जी जम्प गरेको छु, मैले धेरैचोटि देखेको छु मान्छेहरूले जम्प गर्ने बेलामा के गर्छ, जब हार्नेस बाँधिसके पछाडि उनीहरू जम्प गर्न लाग्दाखेरि त्यो पोइन्टमा गएर यो डोरी चोड्यो भने म त्यहाँ गएर लडेँ भने त्यो कुरा सोच्न थालिसके पछाडि के हुन्छ, त्यो मान्छेले डेफिनेटली जम्प गर्दैन। तपाईँले जम्प गर्न गइसके पछाडि त्यो छेउमा बसेर तपाईँले सोच्ने होइन, वाट यु हेभ टु डु इज यु हेभ टु टेक द एक्सन, यु हेभ टु जम्प, यु सुड नट थिङ्क होइन, मैले बिजनेसमा त्यही गर्छु, सोच्ने त पहिला त्यो म के अरे बन्जी गर्न जाने कि नजाने भनेर जुन तपाईँ डिसिजन लिन्छ त्यही बेला सोच्ने हो,
पैसा तिरेर तपाईँको चाहिँ जम्प गर्न आइसक्नु भएको छ, सायद लास्ट रिजोर्टले चाहिँ जम्प नगरे पनि पैसा त रिफन्ड दिँदैन होला होइन। सो त्यो कारणले चाहिँ तपाईँले एउटा डिसिजन जुन पहिल्यै म गर्छु भनेर आइसकेको छ, फेरि तपाईँलाई तपाईँले त्यसलाई सोचिराख्नुभयो भने चाहिँ तपाईँ कुनै कुराबाट डराउनु भयो, कुनै कुराबाट तपाईँ चाहिँ विचलित हुनुभयो भन्ने हुन्छ। त्यो कारणले तपाईँले अनि फेरि फर्दर अगाडि बढ्न सक्नुहुन्न। र डिसिजन चाहिँ तपाईँको रिसर्च गर्ने हो, केही समय टाइम दिने हो, तर वेन यु गेट अल द इन्फर्मेसन यु हेभ टु डिसाइड अन युर ओन। के
ओके, ब्युटिफुल लेसन। भनेपछि तपाईँले सोच्ने भनेको चाहिँ प्लानिङ फेजमा हो, डिसाइड गर्नुभन्दा अगाडि, तर वान्स यु डिसाइड इट्स यु हेभ टु टेक एक्सन।
यस, एक्ज्याक्टली।
नाइसली सेड। अनि तपाईँले चाहिँ अघि सोर्ट एनालिसिसको पनि कुरा गर्नुभयो, पर्सनल स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटिज र थ्रेट्स पनि एनालाइज गर्ने भन्नुभयो। द्याट साउन्ड भेरी इन्ट्रेस्टिङ। सो तपाईँले चाहिँ यङ्स्टर्सहरूलाई सजेस्ट गर्दा त्यही गर्नुहुन्छ, सो आफ्नो पर्सनल सोर्ट एनालाइसिस पनि गर्नुपर्छ, कसरी गर्ने हो, इज देयर तपाईँले आफैले लेखेर गर्नुहुन्छ अथवा हाउ डु यु डु दिस?
यो कुरा मैले नेपाली मात्र नभएर धेरै फरेनर साथीहरूसँग मैले सेयर गरेको छु। मैले धेरैजना मान्छेहरूसँग कुरा गर्दाखेरि नेपाली मात्रै होइन, विदेशी पनि, तपाईँ युरोपको कुरा गर्नुहुन्छ, अमेरिकाको कुरा गर्नुहुन्छ, अस्ट्रेलियाको कुरा गर्नु, मैले धेरैजना साथीहरूसँग भेटेको छु होइन। जो मान्छे लाइफमा सक्सेस भएको छ नि, देहाको सर्टेन प्लान, क्या जो मान्छे लाइफमा सक्सेस भएको छैन नि, भन्नाले केही गर्छु भनेर उसले चाहिँ प्लान नगरिकन चाहिँ गरेको छ नि, त्यो मान्छे धेरै कम मात्रै सक्सेस भएको छ होइन। भनौँ न, तपाईँको हाम्रो देशले नेसनल प्लानिङ कमिसन छ नि, किन नेसनल प्लानिङ कमिसन छ त? देशलाई विकास गर्नको लागि प्लान गर्नु पऱ्यो नि, यु हेभ टु मेक एक्सन प्लान, यु हेभ टु थिङ्क होइन, म 10 वर्षमा कतिवटा पुल बनाउने, कति किलोमिटर रोड बनाउने होइन, कहाँ चाहिँ बस्ती बसाल्ने भनेर सब प्लान हुन्छ नि त। एक्सपर्टहरूले चाहिँ त्यसलाई एउटा प्लान बनाएको हुन्छ, गभर्मेन्टले अप्रुभ गरेर चाहिँ त्यसलाई चाहिँ एक्जिक्युसन गरेको हुन्छ। सो हाम्रो लाइफमा त्यो किन युटिलाइज हुँदैन? हाम्रो लाइफमा प्लान किन चाहिँदैन? हामीले प्लान डेफिनेटली चाहिन्छ। हामीले प्लान बिना हामीले गऱ्यो भने के गरेन, काम गऱ्यो भने के हुन्छ, हामी त कुहिरोमा चाहिँ हराएको काग जस्तो हुन्छ नि होइन। त्यो कुनै एउटा चाहिँ तपाईँको भेग ठाउँमा चाहिँ तपाईँ बसेर अगाडि बढ्नु भएको छ भने अब कहाँ जाने त? तपाईँको छैन नि डिरेक्सन, देख्छ छ नि त। त्यो कारणले लाइफलाई चाहिँ डिरेक्सन दिने हो भने चाहिँ यु मस्ट ह्याभ अ प्लान, रिटर्न फर्ममा अथवा ब्याक अफ युर माइन्ड होइन, यु हेभ टु रिमेम्बर, यु हेभ टु भिजुलाइज। आइन्स्टाइनले भन्छ क्या, इफ यु भिजुलाइज द सेम थिङ अगेन एन्ड अगेन, इट विल बिकम रियल समडे, बिकज इट इन्फोर्स यु टु टेक एक्सन। क्या मैले एभ्री डे एउटै कुरा, ए म यो गर्छु, म यो बन्छु भनेर मैले एभ्री डे त्यो कुरालाई चाहिँ रिपिटली मैले चाहिँ दिमागमा सोचेँ भने वान डे इट विल कम्पेल मी टु टेक एक्सन। क्या त्यो लाइनमा बसेर म काम गर्नलाई चाहिँ मलाई एक्सन लिनको लागि चाहिँ त्यसलाई इन्करेज गर्छ। मैले अहिले सुरुमा भनेको थिएँ तपाईँको चाहिँ इट्स अल अबाउट द थट होइन, थिङ्किङ प्रोसेस, तपाईँको गर्न सक्ने नसक्ने भन्ने कुराहरू सबै चाहिँ तपाईँको विचारमा भर पर्छ होइन। तपाईँले विचार चाहिँ तपाईँको एउटा प्लान गर्नुभयो भने, एउटा चाहिँ तपाईँको सोच्नुभयो भने, म यो अचिभ गर्छु भनेर सोच्नुभयो, त्यो अनुसारको तपाईँले आफैले प्रिपेयर गर्नुभयो भने होइन, अनि सक्सेस हुन्छ। जस्तै भनौँ न, म होइन, म मेरो बडी बनाउन चाहन्छु, मेरो म मोटायो, भुँडी निस्क्यो होइन, मेरो वेट बढ्यो, अब मैले सोचेर मात्रै त हुँदैन, मैले एक्सनमा नै आउनु पऱ्यो नि। तर फर्स्ट यु हेभ टु ट्रेन युर माइन्ड, के त्यो एउटा डिटर्मिनेसन बनाउनु पर्छ माइन्डमा, नत्र त आज एक दिन उठ्यो, भोलि फेरि ए होइन एकछिन सुतौँ न भन्ने हुन्छ, अलार्म बजायो, फेरि त्यसलाई अफ गऱ्यो, फेरि सुत्ने हुन्छ। तर मैले डिटर्माइन गरेर होइन, मेरो वेट बढेको छ, म त्यो वेट बढ्नु भनेको रोग बढ्नु हो, भोलि रोग बढेपछि मेरो लाइफ चाहिँ डिफिकल्ट हुन्छ, त्यही भएर म चाहिँ एक्सर्साइज गर्नुपर्छ, मेरो वेट घटाउनुपर्छ भनेर तपाईँले माइन्डलाई फर्स्ट ट्रेनिङ गर्नुभयो भने अनि बल्ल तपाईँको एक्सनमा आउँछ। त्यही हो, लाइफमा हामीले प्लान गर्नुपर्छ, लेख्नुपर्छ, तपाईँको मेरो विकनेस के छ, स्ट्रेन्थ के छ, मैले अनि त्यसलाई चाहिँ मैले कसरी चाहिँ इम्प्रुभ गर्न सक्छु, विकनेसलाई स्ट्रेन्थलाई अझ कसरी स्ट्रेन्थ बनाउन सक्छु, सो द्याट आई विल गेट मोर अपर्च्युनिटिज होइन। त्यसरी तपाईँले ट्रेन गर्नुभयो भने एनिथिङ क्यान बी पोसिबल होइन। हामी यहीँ नेपालमा जन्मेर विभिन्न ठाउँमा, संसारको विभिन्न ठाउँमा चाहिँ त्यो तपाईँको एकदम गरिबभन्दा गरिब ठाउँमा चाहिँ जन्मेको मान्छेहरू विभिन्न ठाउँमा संसारको चाहिँ गएर चाहिँ उनीहरूले कति ठुलो एचिभमेन्ट गरेको छ, तर यहीँ काठमाडौँमा जन्मेर एकदमै तपाईँको चाहिँ सुख सुविधा भएको मान्छेहरूले कतिजनाले चाहिँ त्यो अचिभ गर्न सकेको छैन। किन भन्दाखेरि जसले त्यो अचिभ गरे त्यो मान्छेले उसले आफैलाई ट्रेन गरायो कि, उसले कम्प्लेन गरेन कि, त्यो कम्प्लेन अरूले गरे कम्प्लेनलाई चाहिँ उसले चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ अगाडि बढायो। त्यही भएर मेरो त 2060 सालदेखि मैले लेखेको डायरीहरू छ, म एभ्री डे डायरीहरू लेख्थेँ, अहिले चाहिँ महिना दुई महिनामा एकचोटि लेख्छु मैले के काम गर्ने भनेर।
मैले बिजनेसमा के काम गर्ने, अब मेरो अफिसमा चाहिँ के काम हुन्छ, मेरो चाहिँ पर्सनल लाइफमा चाहिँ मेरो के गोल हुन्छ, म इभन कतिवटा कन्ट्री ट्राभल गर्छु, कतिवटा ठाउँमा म ट्रेकिङ जान्छु भन्ने कुरा पनि मैले लेखेको हुन्छु। र एट द एन्ड अफ द मन्थ, एट द एन्ड अफ द इयर त्यो मैले क्यालकुलेट गर्छु कि ओके मेरो कति पर्सेन्ट चाहिँ मेरो अचिभ भयो त गोल। मेरो डायरी नै मेरो गुरु हो क्या, मेरो डायरीलाई नै मैले सबै इन्फर्मेसन दिएर लेखेको हुन्छु, त्यसले मलाई गाइड गरिरहेको हुन्छ, मैले मलाई अरूले कसैलाई गाइड गरिरहनु पर्दैन। सो यो कुरा त हरेक इन्डिभिजुअलमा लागु हुन्छ क्या, यदि हामीले त्यो त्यो एउटा चाहिँ सिम्पल डायरी लेख्ने बानी गऱ्यौँ, मैले के चाहन्छु र मैले चाहिँ कसरी चाहिँ त्यो कुराहरू प्राप्त गर्ने होइन अचिभ गर्ने भन्ने कुराहरू चाहिँ लेख्दै गयो भने यसले नै गाइड गर्छ क्या, हामीले छुट्टै नयाँ कुरा केही डिस्कभर गरिराख्नु पर्दैन, हामीसँग सबै कुराहरू हामीसँग छ। बुद्धले भन्छ नि सो यु डोन्ट निड टु आस्क क्वेसन्स टु अदर पिपल क्या, इफ यु आस्क द सेम क्वेसन अगेन एन्ड अगेन अगेन विदिन युर सेल्फ यु विल गेट द आन्सर वान डे बिकज यु यु स्टार्ट सर्चिङ द आन्सर के अफ द्याट क्वेसन चाहिँ त्यही त्यही हुन्छ। हामीले त्यो क्वेसनलाई चाहिँ बारम्बार किन मान्छे इन्भेन्सन किन गर्छ त, एकैचोटिमा इन्भेन्सन गर्दैन नि, उसले धेरैचोटि फेल भएको हुन्छ नि, उसले धेरै रिसर्च गरेको हुन्छ, योबाट भएन त्योबाट भएन अनि त्यहाँबाट ऊ एक्सपोर्ट हुँदै जान्छ र फाइनल्ली उसले गएर चाहिँ नयाँ कुरा इन्भेन्सन गर्छ। सो हाम्रो लाइफ पनि त्यही हो, हामीले सोच्यौँ भने हामीले त्यसको प्रब्लम छ त्यसलाई कसरी सल्भ गर्ने, म लाइफलाई कसरी राम्रो बनाउने, अगाडि कसरी गर्ने, लाइफ डिजाइन कसरी गर्ने, यो कुराहरूमा चाहिँ हामीले आफ्नो चाहिँ गोलहरू लेख्यौँ, हाम्रो एक्सनहरू लेख्दै गयौँ र त्यसलाई चाहिँ रिभाइज गर्दै गयौँ भने डेफिनेटली हाम्रो आफूले सोचेको ठाउँमा हामी पुग्छौँ नै। र फाइनल्ली तपाईँको यो यो कुरामा चाहिँ म क्लोज गरिहाल्छु, त्योभन्दा गोल भनेको गोल मस्ट बी स्मार्ट होइन, म एकदम राम्रो मान्छे बन्छ भन्छ नि, म बन्छु भन्ने गोल म बनाउँछु नि, त्यो त्यो त्यसले काहीँ पनि पुऱ्याउँदैन। राम्रो भनेको प्यारामिटरै छैन, राम्रो भनेको त्यसमा केही पनि इन्डिकेसनै छैन। सो द गोल्स मस्ट बी स्मार्ट भन्छ क्या, स्पेसिफिक, मेजरेबल, रियलिस्टिक होइन, टाइम बाउन्ड एन्ड अचिभेबल भन्छ क्या, त्यो ठ्याक्क मेजर गर्न सक्ने हुनु पऱ्यो, त्यो सर्टेन टाइम बाउन्डमा सकिने हुनु पऱ्यो होइन, त्यो आफूले एचिभ गर्न अब हुँदै नहुने कुरा राखेर त सम्भव पनि नहुने कुरा राखेर त हामीले गोल बनाउनु भएन नि। हो यस्तो कुरालाई ध्यान दिएर हामीले गोल बनायौँ भने डेफिनेटली सम्भव हुन्छ, किन हुँदैन होइन, सबैजनाले गरेर भएको छ, सो हामीले गरेर किन हुँदैन। त्यो भएर आफूले आफूलाई कन्फिडेन्स एउटा विश्वास गऱ्यो भने डेफिनेटली लाइफमा धेरै कुराहरू अचिभ गर्न सकिन्छ। यो हरेक मान्छेमा हामीले हुन्छ नि, एकजना हाम्रो
झर्मा घिमिरे हुनुहुन्छ
जसको चाहिँ शरीर कति चल्दैन, अनि स्टेफेन हकिन्स भनौँ न होइन, उहाँहरूले नेगेटिभ कुरा सोचे भए त लाइफमा केही सम्भव थियो र होइन, हामी त सबै हामीसँग सबै कुरा छ नि होइन,
झर्मा घिमिरे
के उहाँको के राम्रोसँग चल्छ भन्नु त, तर उहाँले के कति प्रभाव पार्नुभएको छ हाम्रो सोसाइटीमा होइन, स्टेफेन हकिन्स होइन जसको चाहिँ केही पनि चल्दैन, कुनै पनि अङ्ग चल्दैन होइन, बोल्न पनि सक्नुहुन्न, तर फिजिक्सको बारेमा चाहिँ एउटा एक्स्ट्रा अर्डिनरी थ्योरीहरू लेखेर होइन, एक्स्ट्रा अर्डिनरी अचिभमेन्ट गरेर चाहिँ अहिले साइन्सलाई नै होइन डिफ्रेन्ट डिरेक्सन दिइरहनु भएको छ। भनेपछि त हामीले एउटा लाइफमा सोच्न इट्स अल डिपेन्ड अन हाउ वी थट के, हाउ वी थिङ्क के, अनि त्यो थिङ्किङ चाहिँ हामीले यदि चेन्ज गऱ्यौँ र हाम्रो चाहिँ अनुकूल बनायौँ भने डेफिनेटली वी क्यान एचिभ अ लट अफ थिङ्स के,
achieve a lot of things, that means a lot of things. अनि एकदमै मोटिभेटिङ पनि थियो। विनोदजी, धेरै यङ गर्ल्स बोइजहरू चाहिँ भनौँ न उनीहरूले भर्खर ब्याचलर्स डिग्री सकाएको छ अनि दे आर थिङ्किङ अबाउट इन्भेस्टिङ होइन, अथवा स्टार्टिङ अप अ कम्पनी, तर उनीहरूको दिमागमा चाहिँ सायद मसँग बिजनेसम्यान हुनुपर्ने स्किल छैन कि, अथवा कतिजना प्यारेन्ट्सहरूले अथवा फ्यामिली मेम्बर्सहरूले पनि भनिरहन्छ कि तँ बिजनेस गरेर खान सक्दैनस् होइन, तँमा त्यो हुनै छैन, त छट्टु छैनस्, त कसैलाई कन्भिन्स गर्न सक्दैनस्, अथवा त बोल्न सक्दैनस्, त्यस्तो किसिमको फिडब्याकहरू आइरहेको हुन्छ अनि उनीहरू चाहँदा चाहँदै पनि देयर इज अ लट अफ हेजिटेसन होइन, जाउँ कि नजाउँ, इन्भेस्ट गरौँ नगरौँ, त्यो हेजिटेट गरिरहेको यङ्स्टर्सहरूलाई चाहिँ तपाईँको सुझाव के हुन्छ?
यो चाहिँ अब पहिला पहिला यस्तो थियो, म आफै पनि एक्जाम्पल होइन, मलाई पनि अब धेरैजनाले चाहिँ अब यो बिजनेस गरेर केही हुँदैन, विदेश जाऊ होइन, डक्टर बन, मलाई पनि अब डक्टर बन्नुपर्छ भनेर आजकल मलाई म चाहिँ पढेको हो होइन, म आफैले बन्नुपर्छ भन्दा पनि अरूबाट होइन, भोलि अब डक्टर बन्नुपर्छ भन्ने हिसाबले होइन, आर्मीमा जाऊ, सरकारी चाकरी खाऊ, यो कुराहरू थियो। तर होइन, मसँग चाहिँ एक किसिमको चाहिँ के थियो भने म अरूको रुल्स रेगुलेसनमा किन बस्ने होइन, म आफ्नै अम्पायर खडा गर्छु, म आफ्नै डिसिजनमा म चल्छु भन्ने चाहिँ जहिले पनि मसँग त्यो फिलिङ थियो क्या, त्यो फिलिङले चाहिँ मलाई ड्राइभ गरेको होइन। अहिले जति पनि हामीले सोसाइटीमा हेऱ्यौँ भने यति धेरै अन्टरप्रेनर्सहरू छ नेपालमै पनि होइन, एभ्रिडे हामीले न्युजमा सुन्छौँ, एभ्रिडे केही न केही कुराहरू भइरहेको छ, कति प्रोग्रामहरू भइरहेको छ जहाँ चाहिँ अन्टरप्रेनर्सहरूलाई सपोर्ट गरिरहेको छ होइन, कति कलेजहरूले त झन् अन्टरप्रेनरसिप क्याम्पहरू चलाइरहेको छ र हरेक जिल्ला हरेक ठाउँहरूमा चाहिँ मान्छेहरूले केही न केही व्यवसायहरू गरिरहेको छ, अहिले कृषिमा लागिरहेको छ। अब यसले यो चाहिँ एउटा काइन्ड अफ अवेरनेस भइसक्यो कि अब अन्टरप्रेनरसिप भनेको हिजोको जस्तो होइन, यो बिजनेस गरेर हुँदैन चाकिरै खानुपर्छ भन्ने मेन्टालिटी चाहिँ मेरो विचारमा अब त्यो चाहिँ अलिकति हामी त्यो मेन्टालिटीबाट अलिकति अलि पर अलि भन्नु न माथि उठिसक्यो जस्तो लाग्छ हाम्रो सोसाइटी चाहिँ होइन। तर स्टिल यङ्स्टरहरूमा आफैमा चाहिँ ए मसँग पुँजी छैन, मसँग क्यापिटल छैन, मसँग आइडिया छैन, अथवा मसँग चाहिँ यो छैन त्यो छैन भनेर इन्डिभिजुअल्ली भनेर चाहिँ बिजनेस सुरु नगर्नु त्यो आफ्नो ठाउँमा छ। त्यसलाई चाहिँ कहाँबाट इन्फ्लुएन्स अथवा त्यहाँबाट मोटिभेसन भइरहेको छैन भन्दाखेरि हाम्रो एजुकेसन सिस्टम होइन, त्यो हाम्रो एजुकेसन सिस्टममा चाहिँ कस्तो छ भन्दाखेरि बिजनेस पढाउँछ तर उसको त्यो एजुकेसन सिस्टमले चाहिँ मोस्टली चाहिँ उसलाई एक्जाममा फोकस गराउँछ होइन, करिकुलममा फोकस गराउँछ, तर त्यसको सट्टा चाहिँ उसलाई चाहिँ भनौँ न केही अन्टरप्रेनरसिप गर्ने केही एक्स्ट्रा एक्टिभिटिजहरूमा आउटगोइङ एक्टिभिटिजहरूमा आउटडोर एक्टिभिटिजहरूमा र केही च्यालेन्जेसहरू चाहिँ उसलाई दिएर चाहिँ त्यो कुराहरूमा चाहिँ अलिकति फोकस गराउन खोज्यो भने उसकोमा अन्टरप्रेनरसिप बिल्डअप हुन्छ क्या। अन्टरप्रेनरसिप भनेको कसैले बाई बर्थ लिएर आएको हुँदैन कि, अन्टरप्रेनरसिप भनेको हामी सिक्ने कुरा हो होइन, जसरी हामीले चाहिँ साइकल चलाउन सिक्छौँ, जसरी चाहिँ भनौँ न एउटा अघि मैले इङ्ग्लिस ल्याङ्ग्वेजको कुरा गरेँ, जसरी मैले चाहिँ अब 6 महिनामा इङ्ग्लिस ल्याङ्ग्वेज गरेँ, सो सबैले जसले पनि सिक्ने कुरा हो क्या। यो भनौँ न बिल गेट्सले पनि म सदा ठुलो मान्छे चाहिँ बन्छु भनेर पहिले चाहिँ सोचेर उसले माइक्रोसफ्ट सुरु गरे होइन क्या, उसले त्यो मार्केटमा के आवश्यकता थियो त्यो प्रब्लमलाई चाहिँ उसले चाहिँ कसरी सल्भ गर्न सकिन्छ भनेर उसले चाहिँ त्यो प्रब्लममा चाहिँ वर्कआउट गर्न थाल्यो। उसले प्रब्लमलाई कम्प्लेन गरेर बसेन कि, त्यो प्रब्लमलाई चाहिँ कसरी सल्भ गर्ने भनेर उसले चाहिँ वर्कआउट गर्न थाल्यो। जब वर्कआउट गर्दा गर्दा उसले चाहिँ अपर्च्युनिटी देख्न थाल्यो क्या, त्यो अपर्च्युनिटी देख्दै गर्दाखेरि उसको बिजनेस ठुलो हुँदै गयो, उसले स्टाफिङहरू गर्दै गयो, उसले नयाँ नयाँ स्ट्राटेजीहरू बनाउँदै गयो, नयाँ नयाँ प्रडक्टहरू लन्च गर्दै गयो होइन। र त्यो एकजना व्यक्तिले मात्रै गरेर सम्भव थिएन, त्यसमा चाहिँ स्किल चाहिन्छ। स्किल भनेको चाहिँ के हो त, त्यसलाई कसरी म्यानेज गर्ने, त्यसलाई चाहिँ कसरी बेटर बनाउने होइन, त्यो 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 होल आइडियालाई चाहिँ अझ अगाडि कसरी बढाउने, टिम रेडी गर्नु पऱ्यो, त्यो खालको चाहिँ मान्छेमा पहिले इन्स्टल भएको हुँदैन क्या। हाम्रो जुन मोबाइलमा किन्दाखेरि पहिले चाहिँ एपहरू इन्स्टल हुन्छ नि, त्यस्तो हुँदैन क्या, हामीले त्यसलाई चाहिँ डेभलप गर्ने हो, हामीसँग त्यो केपेबिलिटी छ होइन, हरेक ह्युमन बिङसँग छ क्या। मैले अघि भने स्टेफेन हकिङ छ, त्यो हरेक व्यक्तिसँग त्यो छ होइन, तर त्यो व्यक्तिलाई चाहिँ त्यो मान्छेले चाहिँ त्यसरी सोच्नु पऱ्यो कि हामी गर्न सक्छौँ भनेर होइन। र त्यो खालको चाहिँ इन्भाइरोमेन्ट, त्यो खालको चाहिँ मोटिभेसन चाहिँ हामीसँग हाम्रो युथहरूसँग चाहिँ हुनु पऱ्यो कि होइन। त्यो हुँदाखेरि चाहिँ उसले चाहेको कुरा अगाडि बढ्न सक्छ। मैले जस्तै नेपालीमा मैले हाम्रो छ नि भन्ने कुरा, तिमी कर्म गर फलको आशा नगर भन्छ नि होइन। हामी एक्जाममा पनि ए एक्जाम छ भनेर एक्जाममा आत्ति राखे मात्रै भने त हामी एक्जाम पास त हुँदैनौँ नि त। एक्जाममा पास हुन के गर्नु पऱ्यो, हामीले कर्म गर्नु पऱ्यो नि, पढ्नु पऱ्यो नि, पढ्नु हुने कर्म हो नि त होइन। डु योर ड्युटी, डोन्ट फोकस अन रिजल्ट के। सो हामी एक्जाममा मात्रै फोकस गऱ्यो भने के हुन्छ, वी फर्गेट अबाउट आवर ड्युटी। त्यो ड्युटी हामीले फोकस, त्यो ड्युटी हामीले चाहिँ बिर्सिने बित्तिकै अनि रिजल्ट हाम्रो हाम्रो आउँदैन। सो हामीले त्यो त्यो हाम्रो जुन धर्म संस्कारले हाम्रो जुन हाम्रो बुवा आमाले होइन भन्नुभएको कुरा पनि त्यही हो कि कर्म चाहिँ गर्नुपर्छ कि, रिजल्ट आफै आइहाल्छ नि। मैले राम्रो गरेँ भने राम्रो आउँछ, नराम्रो गरेँ भने नराम्रो आउँछ होइन। त्यो कारणले चाहिँ मैले राम्रो गर्नु पऱ्यो, अर्थात् मैले मिहिनेत गर्नु पऱ्यो, मैले काम गर्नु पऱ्यो है, रिजल्ट कस्तो आउँछ भनेर मैले चाहिँ त्यो त्यो हिसाबले काम गर्ने होइन कि, म जेमा खुबी छ नि, मलाई जेमा मलाई इन्ट्रेस्ट छ नि, मैले त्यसमा चाहिँ मिहिनेत गर्नु पऱ्यो, टाइम दिनु पऱ्यो, फोकस गर्नु पऱ्यो, अनि डेफिनेटली हुन्छ। र अहिले संसारमा सबैभन्दा बढी सबैभन्दा ठुलो होइन, जुन बिजनेसमा पनि हुने स्किल, चाहिने स्किल भनेको ह्युम्यान स्किल हो क्या। ह्युम्यान स्किल भनेको चाहिँ के हो भन्दाखेरि हाउ टु डिल विथ द ह्युम्यान। तपाईँ डक्टर बन्नुहोस्, इन्जिनियर बन्नुहोस्, पाइलट बन्नुहोस् होइन, जस्तो म एक्जाम्पल दिन्छु, मेरो छोरीलाई केही अब भनौँ न डक्टर कहाँ लानु पऱ्यो भने हामीले खोज्छौँ, यसोभन्दा राम्रो डक्टर कुन छ भनेर खोज्छौँ, त्यो भनेको के हो, त्यसको अर्थ त्यो हामीले खोजेको डक्टर त सबैले भन्दा बढी जानेको छ भनेर खोजेको होइन नि। यस्तो डक्टर खोजेको जो डक्टरले चाहिँ हामी पेसेन्ट भएर जाँदाखेरि उसले हामीलाई टाइम दिन्छ, राम्रोसँग बोल्छ, हाम्रो रोग चाहिँ राम्रोसँग डायग्नोसिस गर्छ, हामीसँग चाहिँ राम्रो शब्दहरू प्रयोग गरेर चाहिँ हामीलाई चाहिँ मोटिभेट गर्छ, होइन तर सबै त्यो डक्टर त त्यस्तो छैन नि त किन छैन होला त तर पढेको सबैले त्यही हो सो यो हरेक बिजनेसमा छ इन्जिनियर बन्दा पनि त्यो छ बिजनेसम्यान बन्दा पनि त्यो छ होइन अब देशकै राष्ट्रपति अथवा प्रधानमन्त्री हुँदा पनि त्यो छ होइन कोही प्रधानमन्त्री किन एकदमै रेस्पेक्टेड छ कोही प्रधानमन्त्री चाहिँ अमेरिकाकै भए पनि किन रेस्पेक्टेड छैन होइन त्यो बिकज वी डोन्ट ह्याभ द्याट ह्युमन स्किल के अर वी ह्याभ अ ह्युमन स्किल जोसँग त्यो मान्छेलाई कसरी व्यवहार गर्ने कसरी सोच्ने कस्तो शब्द बोल्ने भन्ने कुराहरू जसले चाहिँ यो कुराहरू सोचेर बोल्छ र बिहेभ गर्छ त्यस्तो मान्छेलाई जसले जुन फिल्डमा भए पनि उसको भ्यालु बढ्छ तर जसले यो कुराहरूमा ध्यान दिँदैन ऊ जति एक्सपेन्सिभ अथवा जति हाई इन्कम गर्ने भए पनि जति एकदम इम्पोर्टेन्ट फिल्डमा भए पनि प्रधानमन्त्री भए पनि उसलाई चाहिँ उसको चाहिँ भ्यालु त्यति हुँदैन कि त्यो कारणले ह्युमेन स्किल भनेको चाहिँ अहिलेको एकदमै आवश्यक चिज हो र हामी राम्रो चाहिँ ह्युमेन बन्न सक्यौँ भने कुनै पनि बिजनेसमा गएर कुनै फिल्डमा पनि गएर हामी काम राम्रो गर्न सक्छौँ
ओके ह्युमेन स्किल भनेको चाहिँ अहिले चाहिँ अति नै आवश्यक स्किल हो ठिक छ अनि तपाईँले चाहिँ आफूले आफूलाई हेर्दाखेरि किनभने तपाईँले लेखि पनि रहनुहुन्छ भन्नुभएको छ अभियसली तपाईँले सेल्फ रिफ्लेक्ट पनि धेरै गरिरहनु भएको छ तपाईँमा के दुई चारवटा खुबी छ जसले चाहिँ तपाईँलाई गुड बिजनेस म्यान अथवा गुड बिजनेस लिडर बनाउँछ होला
मलाई चाहिँ लाग्छ होइन मसँगमा केही खुबी छ जस्तो लाग्दैन मसँग मसँग त्यस्तो कुनै पनि स्पेसल स्किल छ जस्तो मलाई लाग्दैन होइन जसलाई मलाई साइकल चलाउन आउँछ गाडी चलाउन आउँछ होइन यो त जसलाई पनि थाहा छ नि आउँछ नि सबैलाई आउँछ नि तर मैले चाहिँ के गर्छु भन्ने कुरा महत्त्वपूर्ण हुन्छ क्या मैले चाहिँ कुन बेला के गर्छु भन्ने कुरा महत्त्वपूर्ण हुन्छ म म्यानेजमेन्टको विद्यार्थी होइन आई रिड लट अफ म्यानेजमेन्ट बुक्स होइन र हाम्रो जुन कल्चर छ हाम्रो जुन फ्यामिली छ हाम्रो सोसाइटी छ यो कुराबाट पनि मैले चाहिँ म्यानेजमेन्टमा कसरी चाहिँ हामीले के अरे राम्रो गर्न सक्छौँ त्यो कुराहरू मैले लर्न गर्ने कोसिस गरिरहेको हुन्छु क्या जस्तो अघि मैले कर्म गर फलको आसन नगर भनेको थिएँ नि त्यो म्यानेजमेन्ट हामीले कसरी युज गर्न सक्छौँ होइन जस्तो मैले मेरो बिजनेसमा मैले के भन्ने गरेको छु भने हामी जहिले पनि वी टेक केयर अफ आवर स्टाफ भन्छौँ कि सो द्याट दे विल टेक केयर अफ आवर कस्टमर्स सो द्याट वी डोन्ट निड टु वरी अबाउट आवर बिजनेस भनेपछि त्यो अहिले हामीले ह्युमेनिसको कुरा गऱ्यो नि यो हामीले सिकाएकै कुरा हो मेरो हजुरबुवाले होइन हामी गरिब परिवारको थियो हाम्रो घरमा जहिले पनि त्यति धेरै खानेकुराहरू हुन्थेन तर हामीभन्दा पनि गरिबको मान्छे दलितको मान्छेहरू आउँदाखेरि जहिले पनि उहाँले केही न केही कुरा दिएर पठाउनुहुन्थ्यो क्या अनि उहाँले जहिले पनि एउटा कुरा भन्नुहुन्थ्यो जीवनमा जहिले पनि हात के अरे हात माथि पारेरै बाँच्नुपर्छ त्यो भनेको दिएरै बाँच्नुपर्छ थापेर होइन जहिले पनि उहाँले त्यो कुरा भन्नुहुन्थ्यो कि किन भन्दाखेरि जब कसैलाई हामीले केही सहयोग गर्छौँ नि हामीलाई खुसी मिल्छ कि तर आफै राख्न खोज्छौँ आफै लिन खोज्छौँ भने हाम्रो पनि खुसी मिल्दैन यही कुरा मैले म्यानेजमेन्टमा चाहिँ लगाउनु लगाएँ भने मैले के हुन्छ त जस्तो मैले बिजनेसमा मैले गर्छु कि त्यो भनेको चाहिँ के भने मैले स्टाफलाई चाहिँ मेरो मसँग काम गर्ने टिमको लागि चाहिँ मैले उनीहरूको प्रब्लम के छ उनीहरूसँग नजिक भएर मैले उनीहरूलाई कसरी टेक केयर गर्ने होइन त्यो कुरामा मेरो फोकस हुन्छ कि ताकि उनीहरूले राम्रोसँग काम गर्न सकोस् ताकि उनीहरूले चाहिँ कुनै अरू स्ट्रेस नलिकन होइन तलब पाउँछ कि पाउँदैन म्यानेजमेन्ट राम्रो छ कि छैन होइन म्यानेजमेन्ट चाहिँ हरेक कुराहरू चाहिँ क्लियर गरेको छ कि छैन भन्ने कुराहरूमा चाहिँ ऊ नअल्मल लियोस् होइन उनीहरू क्लियर भएर कन्फिडेन्ट भएर आफ्नो काम मजाले फङ्सन गर्न सकोस् त्यो गर्ने बित्तिकै के हुन्छ उसले भोलि सर्भिस राम्रो दिन्छ कस्टमरलाई कस्टमरलाई सर्भिस राम्रो दिने बित्तिकै फेरि बिजनेस त बढिहाल्छ होइन भनेपछि जति दियो नि हाम्रो त्यति नै हामीले पाउँछौँ भन्छ नि त्यो एक्ज्याक्टली कि सो त्यो मसँग चाहिँ खुबी भन्दा पनि मैले चाहिँ यो कुराहरू गर्छु कि तर मसँग स्पेसली यही छ भन्ने चाहिँ मैले त्यस्तो अहिलेसम्म कुनै मैले उनी गरेको छैन क्या त्यो सोचेकै छैन कि तर मैले चाहिँ केही न केही चाहिँ गरिराखेको हुन्छु केही न केही कुराहरूमा जुन इन्फर्मेसन लिएर त्यसलाई चाहिँ म एक्सनमा चाहिँ ल्याइराखेको हुन्छु क्या यदि कुनै कुरा एक्सनेबल छ भने मलाई कहिले काहीँ राति निन्द्रा पनि लाग्दैन किन भन्दाखेरि भोलि बिहान गएर म त्यो अफिसमा गएर त्यो त्यसलाई चाहिँ म सिस्टम बनाएर हुन्छ कि त्यसलाई चाहिँ तपाईँको चाहिँ कसरी एक्जिक्युट गर्ने भन्ने कुरामा चाहिँ म सोचिरहेको हुन्छु कि तर कहिलेकाहीँ म त्यो कुराले गर्दाखेरि म सुत्दिनँ नत्र म एकदमै साउन्ड स्लिप गर्ने मान्छे हो
भनेपछि तपाईँको चाहिँ स्पेसल स्किल्सहरूमा चाहिँ तपाईँले खासै फोकस गर्नुभएको छैन तर इट्स अबाउट वाट यु डु होइन लिनुहुन्छ भने अब चाहिँ तपाईँले टुरिज्म इन्डस्ट्रीमा वाट आर सम अफ द च्यालेन्जेस यु सी इन द फ्युचर
टुरिज्म इन्डस्ट्रीमा च्यालेन्ज त जहिले पनि भइरहेको छ होइन टुरिज्ममा च्यालेन्ज जहिले पनि भइरहेको छ तर अब नेगेटिभ साइडबाट हेर्ने हो भने चाहिँ त्यसलाई अब अपर्च्युनिटी पनि मान्नुपर्छ होइन जस्तै मलाई एकदमै नराम्रो चाहिँ कहाँनिर लाग्छ भन्दाखेरि अहिले सस्टेनेबल टुरिज्मको कुराहरू आइरहेको छ अब यो रिजेनेरेसन टुरिज्म भनेर आइरहेको छ होइन त्यो चाहिँ किन आएको छ भन्दाखेरि टुरिज्मले गर्दाखेरि धेरै नेगेटिभ इम्प्याक्टहरू पाऱ्यो तर अब यसलाई चाहिँ टुरिज्मले गर्दाखेरि पोजिटिभ इम्प्याक्ट पनि पार्नु पऱ्यो होइन इन्कम मात्रै आएर भएन टुरिज्म आउँदाखेरि देयर सुड बी समथिङ चेन्ज होइन उनीहरू टुरिज्म त्यहाँबाट गइसके पछाडि त्यो इन्भाइरोमेन्ट चाहिँ अझ बेटर हुनु पऱ्यो भन्ने कुराहरू आइरहेको छ अहिले नेपालको केसमा चाहिँ हामी एकदम त्यो बिजनेसलाई स्टिल हामी लाइभलीहुडको रूपमा मात्रै लिइरहेको छौँ होइन तर हामीसँग अलरेडी धेरै प्रब्लमहरू आइसक्यो जस्तै भनौँ न हामी माउन्टेनमा ट्रेकिङहरू जाँदाखेरि जताततै प्लास्टिकहरू छोडेको छ जताततै तपाईँको प्लास्टिकहरू जलाइएको छ होइन सिसाहरू जताततै फालिएको छ अझ अब एभरेस्टमा त क्लाइम्बिङहरूमा त कति अब अहिले यसपालि आर्मीले पनि केही होस्टेजहरू निकाल्यो होइन सो यति यति ठुलो प्रब्लमहरू छ होइन अब इन्भाइरोमेन्टल च्यालेन्ज त्यत्तिकै छ अर्को तपाईँको चाहिँ लेबरको इस्युहरू ह्युमेन प्रब्लमहरू जस्तै भनौँ न टुरिज्म इन्डस्ट्रीमा एकदमै कट थ्रोट कम्पिटिसन छ त्यसले गर्दाखेरि फाइनल्ली कहाँ गएर चाहिँ प्रब्लम भइरहेको छ त तपाईँको लेबरहरूको लागि भनौँ न एउटा पोर्टरले 1200 काम गर्नु परिरहेको छ होइन एकदमै मिनिमम वेजमा काम गर्नु परिरहेको छ एउटा गाइडले त्यस्तै प्रब्लम भइरहेको छ उसलाई होइन र त्यो माउन्टेनमा लजहरूमा काम गर्ने स्टाफहरूको त्यस्तै प्रब्लम हुन्छ अनि हामीसँग चाहिँ एउटा विदेशी आउँछ एकदमै सस्तोमा टुरिज्म एक्टिभिटिजहरू गरेर जान्छ तर एट द एन्ड अफ द डे देशले ओभरअल जुन एउटा सप्लाई चेन छ त्यसमा इन्भल्भ हुने स्टेक होल्डरले चाहिँ खासै त्यत्रो के एकदमै ड्रास्टिक चेन्ज हुने गरेर एकदमै लाइफलाई सपोर्ट हुने गरेर चाहिँ बेनिफिट नपाएको स्थिति छ क्या त्यो कारणले त्यो कुराहरू चाहिँ एकदमै बिग च्यालेन्ज छ त्यसलाई चाहिँ केही न केही हिसाबले चाहिँ गभर्मेन्टले पनि एड्रेस गर्नु पऱ्यो र टुरिज्म इन्डस्ट्री आफै पनि अवेर हुनु पऱ्यो कि किनभने टुरिज्म इन्डस्ट्रीले खालि प्राइसमा मात्रै कम्पिटिसन गऱ्यो प्राइसमा मात्रै फोकस गऱ्यो भने चाहिँ हामी कहीँ पनि पुग्दैनौँ हामीले 10 लाखबाट 50 लाख टुरिस्ट लिएर आउँछौँ तर उनीहरूले हामीलाई के दिएर जान्छ त डलर अथवा फरेन करेन्सी भन्दा पनि बढी चाहिँ हामीलाई वेस्टेज दिएर जान्छ हामीलाई चाहिँ डिफिकल्टी दिएर जान्छ पीडा दिएर जान्छ त्यही भएर अहिले चाहिँ हाम्रो ओभरअल टुरिज्म इन्डस्ट्रीले चाहिँ क्वान्टिटीमा भन्दा क्वालिटीमा फोकस गरौँ र हाम्रो लाइभलीहुडलाई मात्रै सपोर्ट गर्ने होइन कि हाम्रो क्वालिटी अफ लाइफ पनि इम्प्रुभ गरौँ बिकज अफ टुरिज्म बिजनेस होइन त्योतिर चाहिँ हामीले फोकस गर्नुपर्छ त्यो जिम्मेवारी चाहिँ गभर्मेन्टको मात्रै होइन हाम्रो स्टेक होल्डर टुरिज्म लागेको स्टेक होल्डरको पनि जिम्मेवारी हो त्यो
ओके क्वान्टिटी होइन क्वालिटीमा पनि फोकस गरौँ टुरिज्म इन्डस्ट्रीले चाहिँ हाम्रो लाइभलीहुड मात्र होइन कि क्वालिटी अफ लाइफमा पनि इम्प्याक गरोस् अनि वाट आर सम अफ दि अपर्च्युनिटिज चाहिँ सम्भावनाहरू के देख्नुहुन्छ टुरिज्म इन्डस्ट्रीमा
टुरिज्म इन्डस्ट्री त नेपालमा अझ एक्सप्लोर गर्न त धेरै बाँकी नै छ होइन हामीले चाहिँ 1950s 1960s चाहिँ एभरेस्ट हिमालयज स्टिल वी आर सेलिङ द ट्रेकिङ होइन माउन्टेन्समा हाम्रो फोकस छ तर वी हेभ सो मेनी थिङ्स होइन र अहिले होल टुरिज्म इन्डस्ट्री टुरिज्म बिजनेस इन्टायर वर्ल्डमै चाहिँ के छ भन्दाखेरि द्याट डिफ्रेन्ट काइन्ड अफ टुरिज्म फुड टुरिज्म वेलनेस टुरिज्म होइन स्पोर्ट्स टुरिज्म होइन इभेन्ट टुरिज्म होइन द्याट सो मेनी डिफ्रेन्ट काइन्ड अफ टुरिज्म होइन नेपालमा हाम्रो अहिलेसम्म फोकस हाम्रो माउन्टेन टुरिज्ममै छ तर अहिले मैले देख्छु टुरिज्म बोर्डले र अहिले अलिकति डिस्कसनमा पनि आइरहेको छ त्यो भनेको एक्सपिरियन्सियल टुरिज्म जुन हामीसँग धेरै कुराहरू छ त्यसलाई चाहिँ एक्सपिरियन्स गर्ने जस्तै भनौँ न लोकल कल्चरहरू लोकल एक्टिभिटिजहरू लोकल फुडहरू होइन लोकल तपाईँको चाहिँ जुन लाइफस्टाइलहरू छ त्यसमा चाहिँ टुरिस्टलाई चाहिँ तपाईँको चाहिँ जस्तै कम्युनिटी होमस्टेको माध्यमबाट चाहिँ उनीहरूलाई इन्भल्भ गराउने त्यो त्यो कुराहरूलाई चाहिँ त्यो एक्सपिरियन्सलाई हामीले अगाडि बढाउने त्यो प्रोडक्टहरूलाई चाहिँ अगाडि गर्ने हो भने चाहिँ हामी काठमाडौँ चितवन पोखरा मात्रै फोकस गरिराख्नु पर्दैन अथवा एभरेस्ट ट्रेकिङमा कुनै पनि हिमाल छ त्यसलाई मात्रै फोकस गरिराख्नु पर्दैन हामीसँग इनफ त्यति एक्सपिरियन्सहरू छ जुन चाहिँ हामीले थ्रु आउट द वर्ल्डमा हामी सेल गर्न सक्छौँ अहिले पनि हामीले यसो हेऱ्यौँ भने म आफ्नै बिजनेसमा पनि हाम्रो नेपालको सबैभन्दा ठुलो प्रडक्ट के हो त भनेर नर्मली मान्छेलाई सोद्धाखेरि उनीहरूले हिमाल भन्छ पहाड भन्ला अथवा काठमाडौँ भन्ला होइन कल्चर भन्ला होइन मेरो एक्सपिरियन्समा नेपालको सबैभन्दा ठुलो प्रडक्ट भनेको पिपल बिकज
मैले जहिले पनि फिडब्याक फर्म कस्टमरको फिडब्याक फर्म हेर्दाखेरि उनीहरूले के लेखेको हुन्छ भन्दाखेरि योर गाइड इज सो नाइस, योर ड्राइभर इज सो नाइस, होइन, पिपुल आर सो फ्रेन्डली, होइन, उनले कुन चाहिँ नेपालमा आएर पोखरामा गएर कुन चाहिँ माउन्टेन देख्यो, कुन चाहिँ माउन्टेनको नाम के हो भनेर उसले याद गरेर राख्दैन, त्यो एकछिन रमाउँछ, फोटो खिच्छ, जान्छ. तर दोज पिपुल हु गिभ अ सर्भिस टु देम एन्ड मेक अ इम्प्याक्ट इन द फिलिङ, होइन, द्याट विल रिमेन थ्रु आउट देयर लाइफ. द्याट इज द मेन रिजन सो मेनी फरेनर्स दे कम अगेन एन्ड अगेन. आई हेभ मेट सम फरेनर्स हु हेभ बिन कमिङ टु नेपाल सिन्स 1970s, 1980s, होइन, एन्ड दे बिन टु नेपाल मोर देन 80 times. मोर देन 80 times. लास्ट टाइम तपाईँको चाहिँ मस्कोमा 2019 सेप्टेम्बरमा एकजना भेट्यो, 80 चोटिभन्दा बढी नेपाल गएको. मैले पोल्यान्डमा भेटेँ, 20 चोटिभन्दा बढी नेपाल आएको, उसको छोरा पनि 5 चोटि आइसकेको रहेछ नेपाल. अनि हामीले उसलाई नै, ल नेपाल भनेको के हो भनेर हामीले उसलाई नै एक्सप्लेन गर्न दियौँ. त्यहाँ एउटा ग्रुप थियो, नेपाल भनेको त्यो, नेपाल भनेको पिपल हो. सो त्यो प्रोडक्टलाई चाहिँ हामीले, त्यो एक्सपिरियन्सलाई चाहिँ हामीले अगाडि बढाउनु पऱ्यो. इट्स नट ओन्ली माउन्टेन के,
त्यो एक्सपिरियन्सलाई अगाडि बढाउनु,
अगाडि बढाउनु.
हाम्रो एसेट भनेको चाहिँ पिपल,
पिपल, एक्ज्याक्टली. सो पिपलमा बेस भएर चाहिँ हामीले डिफ्रेन्ट प्रोडक्टहरू डिजाइन गरेर गर्नु पऱ्यो.
ओके, अनि तपाईँले चाहिँ आफ्नो बिगिनिङ अफ द करियर यसो सोच्ने हो भने, मलाई चाहिँ सुरुमा यो एउटा स्किल चाहिँ पहिले थाहा पाएको भए चाहिँ मलाई बिजनेस गर्न अझ सजिलो हुन्थ्यो, बिजनेस लिडरको रूपमा रन गर्न अझ सजिलो हुन्थ्यो भन्ने कुनै स्किल छ जुन चाहिँ मलाई पहिले थाहा पाएको अझ राम्रो हुन्थ्यो भन्ने?
त्यो कुरा चाहिँ मलाई स्टिल, मलाई त्यही ह्युमन स्किल नै लाग्छ, होइन. स्टिल म अझ मान्छेहरूलाई कसरी बिहेभ गर्ने, यो कुराहरू म अहिले पनि, अब जस्तो अहिले ठुल्ठुलो बिजनेस हाउसहरू जुन अब वर्ल्ड वाइड रिनाउन, होइन, जस्तो फेसबुक भन्नु, गुगल भन्नु, म उनीहरूको अफिसमा गएको छु, त्यो हेर्दाखेरि मैले त्यो जानुभन्दा अगाडि मैले बुकहरू पनि पढेको छु कि, त्यहाँको चाहिँ मान्छेहरूले लेखेको, त्यहाँ चाहिँ काम गरेको व्यक्तिहरूले लेखेको बुकहरू, अनि त्यो हेर्दाखेरि चाहिँ उनीहरूले यति बिलियन्स खर्च गरिरहेको छ क्या पिपुललाई, क्या, किन भन्दाखेरि उनीहरूले के फिल गरिरहेको छ भने पिपुल आर द बिग ड्राइभ फोर्स फर द बिजनेस, नट द टेक्नोलोजी. टेक्नोलोजी इज ड्रिभन बाई द पिपुल, होइन. सो पिपुल चाहिँ पहिला मोटिभेट हुनु पऱ्यो, पिपुल चाहिँ कम्फर्टेबल हुनु पऱ्यो काम गर्नको लागि. हो, त्यो कुरा चाहिँ मलाई, मैले बिजनेस सुरु गर्दाखेरि त्यो अगाडिदेखि नै मलाई रियलाइज भइदिएको भयो, अझ मैले चाहिँ बढी गर्न सक्थेँ. अहिले म आम लर्निङ अन इट, होइन, तर त्यो नलेज चाहिँ जुन मसँग अहिले जुन नलेज मैले अहिले लिइरहेको छु, त्यो नलेज चाहिँ अझ अगाडि नै भइदिएको भयो, अझ मैले चाहिँ मेरो बिजनेस अझ बढी चाहिँ एक्सपेन्सन गर्न सक्थेँ कि भन्ने लाग्थ्यो कि.
ओके, पिपल स्किल, होइन, पिपल स्किल चाहिँ अगाडि नै थाहा भयो, अझ राम्रो हुन्थ्यो. तपाईँको करियरमा सम अफ द प्राउडेस्ट मोमेन्ट्स भन्नु पऱ्यो भने,
म अलिकति मान्छे अलिक डिफ्रेन्ट मान्छे भएर हो कि क्या हो, मलाई यो एकदम प्राउड, यो ऊ छ नि, घमण्ड फिल हुने, यो कहिले पनि त्यो लाग्दै लाग्दैन कि,
घमण्ड भन्दा
त्यो एउटा
राम्रो गरिन्छस् भन्ने
होइन हो, तर मैले एकदम वाह मैले यो गरेँ है भनेर त्यो एउटा हुनेछ नि, मैले त्यो कहिले पनि सोच्ने मौकै भएन क्या, मलाई त्योतिर मेरो दिमागै जाँदैन कि, सोचाइ नै जाँदैन कि. मलाई के लाग्छ भने मैले जे गरिरहेको छु त्यो ठिक छ, एउटा गर्नुपर्ने काम नै हो, होइन, मैले चाहिँ गर्नुपर्ने काम हो, मैले गरिराखेको छु, तर मैले वाह मैले यो गरेँ है, होइन, मैले चाहिँ अरूभन्दा यो बेटर गरेँ है भनेर मलाई त्यस्तो त्यो कहिले फिलिङै आएको छैन कि. तर कुनै दिन आयो भने चाहिँ डेफिनेटली हामी चेयर भइदियो,
कुनै दिन आयो भने द्याट्स पर्फेक्टली फाइन, हामी सबैजना एउटै किसिमको हुनु पनि पऱ्यो. हाउ डु यु डिल विथ फेलियर्स अथवा सेटब्याक्स भनौँ न, जुन चाहिँ तपाईँले प्लान गरे अनुसार चाहिँ बिजनेस डिल नहोला, भनेको ग्रुप नहोला, सोचेको जतिको इन्कम नहोला, होइन, सो हाउ डु यु,
त्यो धेरैचोटि भएको छ.
ओके,
धेरैचोटि भएको छ, तर अब अहिले चाहिँ नाउ वाट आई हेभ रियलाइज इज, होइन, त्यो फेलियर हुनु, सक्सेस हुनु, जुन तपाईँलाई प्राउड मोमेन्टको कुरा गर्नु, इट्स अल अबाउट द फिलिङ क्या. तपाईँलाई म एउटा एकदम इन्ट्रेस्टिङ इक्जाम्पल भन्छु, म अस्कल पढ्दाखेरि मलाई बुवाले 2800 रुपियाँमा साइकल किन्दै हो, म लाइफमा त्यति खुसी कहिले पनि भएको थिएन होला, अस्कलमा पढ्दाखेरि 2800 रुपियाँमा साइकल किनिदिनु हो, किनभने त्यहाँ मोटरसाइकल चढ्ने त एकजना मात्रै थियो, होइन, त्यसपछि साइकल चढ्ने एकदमै कम, होइन, यति खुसी हो. म चाहिँ आफ्नै पैसाले, होइन, ब्याचलर पढ्दा पढ्दै फाइनल इयरमा गएर आफ्नै पैसाले, भनौँ न, म पार्ट टाइम जब पनि गर्थेँ अनि अलिक लोनहरू फाइनेन्सबाट लोनहरू निकालेर चाहिँ गरेँ, त्यो साइकल किनेको जुन ह्याप्पिनेस लेभल छ नि त्यति लेभल मेरो थिएन कि, होइन. अनि मोटरसाइकल किन्दाखेरि, अनि मोटरसाइकलबाट म गाडी किनेँ, गाडी किन्दाखेरि मलाई त्यो अब त्यो त्यो लेभल त एकदमै, साइकल किन्दाखेरि अथवा मोटरसाइकल किन्दाखेरिको लेभल त झन् छँदै थिएन, होइन. अनि गाडीबाट फेरि म साइकलमा झरेँ क्या, मान्छेको लाइफ लाइफ साइकल, होइन, त्यो भनेको इट्स अल अबाउट फिलिङ क्या. अब मलाई के लाग्थ्यो भने साइकल किन्दाखेरि ओहो त्यो मोटरसाइकल चढ्ने मान्छे है मेरो बाइक भए मलाई कस्तो रमाइलो हुन्थ्यो होला भन्यो. जब मैले बाइक किनेँ त्यसरी गाडीमा गएँ होइन ओहो मेरो गाडी भए भए त कस्तो राम्रो हुन्थ्यो है भन्ने. सो इट्स अल फिलिङ क्या. मैले फिलिङलाई चाहिँ कसरी चाहिँ मैले ग्रुम गर्छु, कतातिर लैजान्छु होइन, नेगेटिभ साइडतिर लैजान्छु कि पोजिटिभ साइडतिर लैजान्छु, इट्स अल डिपेन्ड अन मी होइन. सक्सेस र फेलियर भने त्यही हो. मैले त्यो सक्सेसबाट लर्न के फेलियरबाट लर्न गर्छु कि होइन, अथवा त्यसबाट चाहिँ म पीडित हुन्छु कि त्यसबाट पेनफुल हुन्छु कि होइन, इट्स अल डिपेन्ड अन मी. र म धेरैचोटि भएको पनि छु होइन, तर त्यहाँबाट मैले लर्न गरेर चाहिँ अब चाहिँ जति पनि फेलियरहरू हुन्छ त्यो भनेको चाहिँ मेरो लागि लर्निङ हो. र मैले कुनै पनि कुरा मैले एउटा कुरामा जहिले पनि विश्वास गर्छु, ट्राई एभ्रिथिङ बिलिभ नथिङ भनेको चाहिँ के हो भन्दाखेरि डोन्ट पुट हाई एक्सपेक्टेसन के. तर जब एक्सपेक्टेसन एकदम हाई गर्नुहुन्छ नि अनि त्यसरी तपाईँलाई चाहिँ भोलि त्यो हरेक कुरा त सक्सेस हुन्छ भने छैन नि त, फेल हुनसक्छ नि त. अनि त्यहाँबाट तपाईँलाई चाहिँ एकदम पीडा हुन्छ क्या होइन. हामीलाई चाहिँ बुद्धले भन्छ नि डोन्ट गो विथ द टु अट्याचमेन्ट होइन, कुनै पनि कुरामा एकदम टु अट्याच नहुनु, मिरर पाथ फलो गर्नु भन्छ नि. त्यो चाहिँ मैले प्र्याक्टिस गरिरहेको छु, कसरी सम्भव छ हाम्रो लाइफमा कसरी गर्ने एकदम. अब भन्नु सपोज अब तपाईँ बाटोमा गइरहेछ एक्सिडेन्ट पऱ्यो, अब मान्छे कोही हान्न त सक्दैन, दुखिरहेछ एक्सिडेन्ट भयो, तर हामी के चाहिँ गर्न सक्छौँ भन्दाखेरि त्यो बेलामा हामीले त्यो सिचुएसनलाई चाहिँ हामीले सम्हाल्न सक्छौँ ताकि नेक्स्ट टाइम चाहिँ हामी त्यो ऊ नहोस्, नेक्स्ट टाइम हामी त्यसलाई चाहिँ कन्ट्रोल गर्न सकोस्, अथवा त्यो एक्सिडेन्ट हुँदा हुँदै चाहिँ तपाईँको भोलि हामी कोहीसँग झगडा गर्न जान्छौँ नि, तैँले गर्दा यस्तो भयो उसले गर्दा यस्तो भयो भनेर, त्यो सिचुएसन आउनु नदिनको लागि चाहिँ आफूले आफूलाई कन्ट्रोल गर्न पऱ्यो होइन, आफूले लर्न गर्नु पऱ्यो. सो मेरो लागि चाहिँ फेलियर एन्ड सक्सेस भन्ने कुरा चाहिँ यो अल म्यानेजिङ युर फिलिङ क्या. तपाईँले पोजिटिभबाट हेर्नुहुन्छ कि नेगेटिभबाट हेर्नुहुन्छ, पहिला म नेगेटिभबाट हेर्थेँ तर लर्न गरेँ, र अहिले चाहिँ जति पनि फेलियरहरू छ त्यसलाई चाहिँ म पोजिटिभली लिएर मैले के लर्न गरेँ त. अघि हामी लकडाउनको बेलामा चाहिँ होइन हामीले त फाइनेन्सियली लस एभ्री डे भइरहेको छ, तर पनि पोजिटिभ मलाई के लाग्यो भन्दाखेरि ध्यान गरे जस्तो लाग्यो. किन भन्दाखेरि हामीले सोचौँ त बिजनेस त तपाईँको बिजनेस त हामीले कतातिरको लगिरहेको थियौँ, अब कतातिर लानुपर्ने रहेछ भनेर सोच्ने मौका पायौँ. त्यो हिसाबले चाहिँ मलाई पोजिटिभ लाग्यो, त्यो हिसाबले चाहिँ यो लकडाउन पनि मैले चाहिँ पोजिटिभली युज गरेँ होइन भन्ने चाहिँ मलाई लाग्छ.
ओके, त्यो हिसाबले चाहिँ लकडाउन पनि पोजिटिभली युज गरेँ. त्यो इट्स अल अबाउट फिलिङ्स पनि भनेको, अनि गजबको स्टोरी पनि सुनाउनु भयो, विच इज मलाई चाहिँ गजब. ओके, हामी टुवर्ड्स दि एन्ड अफ द सेसन, मसँग लास्ट 3 क्वेसन्स छ. थ्री क्वेसन्समध्ये एउटा चाहिँ तपाईँको लिडरसिप, वाट इज लिडरसिप मिन टु यु?
लिडरसिप भनेको तपाईँको एउटा टिमलाई एउटा, म फेरि एक्जाम्पल दिन्छु, मैले केही समय अगाडि लेखेको पनि थिएँ होइन, पिपल आर नट एसेट, पिपल आर नट एसेट नर मसिन्स होइन, दे आर अ ह्युमन बिङ, दे आर अ ब्रदर एन्ड सिस्टर्स लाइक मी एन्ड लाइक यु, एन्ड वी वर्क टुगेदर फर द कमन कज. वी डोन्ट वर्क बिलो एन्ड अबभ होइन, बट वी वर्क टुगेदर एज अ टिम. सो जोसँग चाहिँ यस्तो खालको फिलिङ हुन्छ नि त्यो मान्छे लिडर हुन्छ. र लिडर त कुन बेला हुन्छ भन्दाखेरि वेन यु हेभ अ फलोवर्स. सो यु क्यानट मेक अ फलोवर्स लाइक द्याट होइन, फलोवर्स त यु हेभ टु अर्न इट होइन. तपाईँको कामलाई फलो गर्ने भने हो नि त होइन, हामीले फेसबुकमा फलो गर्छौँ नि, किन फलो गर्छौँ, त्यो मन पराएर फलो गरे हो नि त. जब चाहिँ मलाई फलो गर्दै भन्यो भने त त्यसले त कामै कुरो हुँदैन नि. सो त्यो लिडर भनेको चाहिँ तपाईँको फलोवर हुन आवश्यक छ, र फलोवर कुन बेला हुन्छ त जब तपाईँलाई मन पराइन्छ, तपाईँको स्टाफ, तपाईँको फ्यामिली अथवा तपाईँको चाहिँ कलिग, तपाईँको चाहिँ सराउन्डिङ्स, फ्यामिली फ्रेन्ड्स होइन. सो तपाईँले गरेको काममा चाहिँ तपाईँलाई मन पराएर जसले फलो गर्छ र तपाईँ अनि बिस्तारै लिडर हुँदै जानुहुन्छ. त्यो मेरो लागि चाहिँ लिडर भनेको चाहिँ त्यस्तो हो, जोसँग चाहिँ फलोवर हुन्छ.
ओके, लिडर भनेको चाहिँ त्यो जोसँग चाहिँ फलोवर हुन्छ. अनि कसरी चाहिँ लिडरसिप चाहिँ लास्ट 5 इयर्स 6 इयर्स 10 इयर्समा चाहिँ कसरी चेन्ज भइरहेको देख्नुहुन्छ? कतिजनाले भन्दाखेरि चाहिँ पहिला चाहिँ ट्रेडिसनल लिडरसिप अर्थोडक्स स्टाइल थियो, जहाँ चाहिँ अलिकति म्यास्कुलिन होइन, यो गर काम होला र अथोरिटेटिभ स्टाइलको थियो. अहिले चाहिँ अलिकति फेमिनिन स्टाइल पनि आइरहेको छ. यो ट्रान्जिसन कसरी हेरिरहनु भएको छ? अनि वुमेन इन लिडरसिप चाहिँ तपाईँले कसरी हेरिरहनु भएको थियो? तपाईँको अब जस्तो भाउजू नै पनि इज रनिङ अ बिजनेस, चेन्जेसहरू कस्तो पाइरहनु भएको छ ट्रान्जिसन अफ लिडरसिप अनि वुमेन इन लिडरसिपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
मलाई चाहिँ यो लिडरसिपको कुरामा अथवा कुनै पनि काममा चाहिँ जेन्डर बायसनेस गर्ने अथवा जेन्डरको कुराहरू चाहिँ गर्न मन पर्दैन. किन मन पर्दैन भन्दाखेरि फर्स्ट त हामीले यो जेन्डरको कुरा गर्न नै छोड्नुपर्छ क्या. किन भन्दाखेरि फर्स्ट हामीले एज अ ह्युमन बिङ हेर्नु पऱ्यो कि. एज अ ह्युमन बिङ हामीले सबैलाई हेर्ने हो भने त्यसमा जेन्डर पुरै आउँदैन क्या. त्यसमा चाहिँ के कुरा आउँछ भन्दा कसले के गर्न सक्छ होइन, गर्न नसक्नेलाई अथवा जसमा जे कुरामा विकनेस छ उसलाई हामीले सपोर्ट गर्ने हो, उसलाई अगाडि बढाउने हो होइन, सबैलाई इक्वल अपर्च्युनिटी दिने हो होइन। त्यो इक्वल अपर्च्युनिटी देख्दै जो पनि अगाडि बढ्न सक्छ बढेको पनि छ होइन। र अहिलेको सोसाइटीमा चाहिँ के वर्ल्डमा चाहिँ के छ भन्दाखेरि हिजोको जस्तो अब पेलेर हिजोको जस्तो चाहिँ एकदमै स्ट्रिक्ट रुल्स रेगुलेसन बनाएर त यो गर भनेर फ्यामिलीमा पनि सोसाइटीमा पनि र होल कन्ट्रीमा पनि त्यो गर्ने स्थिति थियो, तर अब अहिले छैन होइन। अहिले चाहिँ हाम्रो सोसाइटी नै एकदमै चेन्ज भएको छ, डाइनामिक्स नै चेन्ज भएको छ। त्यो कारणले अहिलेको वे भनेको खालि इन्सपिरेसनल मात्रै हो, मोटिभेसनल मात्रै होइन। त्यो इन्सपिरेसन र मोटिभेसन जुन अप्रोच चाहिँ जसले फलो गर्छ त्यो मान्छेले लिडर, त्यो मान्छे आफै लिडर पनि बन्न सक्छ र उसले अरू धेरै लिडर पनि उत्पादन गर्न सक्छ। त्यो कारणले चाहिँ हिजोको र आजकोमा होल डाइनामिक सोसल जुन सोसाइटी नै चेन्ज भएको छ होइन, जुन सोसल मिडियाहरूदेखि लिएर इन्टरनेटदेखि लिएर। त्यो कारणले चाहिँ डिफ्रेन्ट अहिले डेफिनेटली डिफ्रेन्ट छ, नेपालमा मात्रै होइन कुनै पनि कन्ट्रीमा क्या।
ओके, वर्ल्ड डाइनामिक नै चेन्ज भइसकेको छ भनेपछि बेसिकली जसले इन्सपायर गर्न सक्छ द्याट पर्सन विल बी द लिडर, जेन्डर जेसुकै होस् त्योसँग रेलेभेन्ट नै भएन राइट। सो लास्ट क्वेसन चाहिँ विनोदजी, जस्तो भनौँ 10 years फ्रम नाउ होइन, अब विनोदजी चाहिँ यो वान अफ द मोस्ट सक्सेसफुल बिजनेसम्यान इन नेपाल सपोज होइन, हुनुहुन्छ पनि होला होइन। सो 10 वर्षपछिको चाहिँ विनोद जो चाहिँ इज भेरी सुपर सक्सेसफुल होइन, उसको आर्या ग्रुप अफ इन्डस्ट्रिज चाहिँ वान अफ द लिडिङ होइन ग्रुप चाहिँ नेपाल भनी, त्यो विनोद चाहिँ इफ त्यो विनोद चाहिँ अहिलेको विनोदलाई सजेसन दिनु पऱ्यो भने, लाइफ लाइफ र बिजनेसको बारेमा सजेसन दिनु पऱ्यो भने, त्यो सक्सेसफुल विनोदले के सजेसन दिन्छ होला अहिलेको विनोदलाई?
मलाई चाहिँ के लाग्छ भने लाइफ भनेको चाहिँ हामी जुन समय बिताउँछौँ नि, मैले धेरै मान्छेहरू के देखिरहेको छु भने बिजनेस गर्ने भने बिहानदेखि बेलुकासम्म 24 hours 7 days 365 days त्यो छ, अथवा कोही पढ्ने भने त्यसरी नै छ। तर लाइफलाई त्यसरी हेर्नु हुँदैन, लाइफलाई चाहिँ होइन तपाईँको चाहिँ केही समय फ्यामिलीलाई, केही समय आफ्नो वेलबिङको लागि, केही समय ट्राभलिङको लागि, केही समय तपाईँ बिजनेसको लागि र केही समय सोसाइटीको लागि होइन। सो मैले 10 वर्षपछि गएर मैले अहिले चाहिँ सजेसन दिन्थेँ भने आफैले आफैलाई, मैले चाहिँ अहिले मैले म्यानेज गरेर लाइफलाई चाहिँ अझ बेटर तरिकाले होइन, तपाईँको 6 दिन काम गरेर होइन कि 4 दिन अथवा 2 दिन काम गरेर, त्यो 2 दिनबाट चाहिँ 6 दिन काम गरेको जति छ प्रोडक्टिभिटी निकालेर होइन, बाँकी तपाईँको चाहिँ 4 अथवा 5 दिन चाहिँ तपाईँको सोसाइटीलाई आफूलाई फ्यामिलीलाई दिन पाए चाहिँ त्यो चाहिँ सक्सेसफुल लाइफ हुन्छ जस्तो लाग्छ क्या। मैले कति बिलियन्स डलर कमाए पनि होइन, जति कमाए पनि यदि म लाइफमा चाहिँ 7 दिन काम गरिरहेको छु, 6 दिन काम गरिरहेको छु, मैले चाहिँ अन्नेसरी प्रेसर दिइरहेको छु र होइन मेरो चाहिँ अब हेल्थ बिग्रिरहेको छ भने त्यो पैसा अथवा त्यो बिजनेसले केही पनि फरक पार्दैन मेरो लाइफमा। तर कुन दिन फरक पार्छ त जुन दिन म बिजनेस पनि गरिरहेको छु, फ्यामिली पनि हेरिरहेको छु, सोसाइटी पनि सोसाइटीमा पनि कन्ट्रिब्युसन गरिरहेको छु र मेरो आफ्नो वेलबिङ पनि मैले चाहिँ मेन्टेन गरिरहेको छु भने त्यो लाइफ चाहिँ सक्सेसफुल लाइफ हो, नो म्याटर वाट यु डु होइन इन युर लाइफ। यसरी ब्यालेन्स हामीले चाहिँ गर्न सक्यो भने सक्सेसफुल लाइफ हो। र म 10 वर्षपछि फर्केर हेर्दाखेरि मैले चाहिँ त्यो सजेसन लिएर अगाडि बढ्छु जस्तो लाग्छ र सायद म त्यो गर्ने उसमा पनि छु, म त्यही बाटोमा पनि छु जस्तो लाग्छ मलाई।
ओके, तपाईँ त्यही बाटोमा पनि हुनुहुन्छ भनेपछि बेसिकली लाइफलाई चाहिँ ब्यालेन्स रूपमा म्यानेज गर्नु पऱ्यो, बिजनेस मात्र काम मात्र चाहिँ लाइफ होइन, फ्यामिलीसँग इन्जोय पनि गर्नु पऱ्यो, ट्राभल पनि गर्नु पऱ्यो, सबै कुरालाई टाइम दिनु पऱ्यो। थ्याङ्क यू सो मच विनोदजी, आजको सेसनमा चाहिँ आई हर्ड अ लट अफ स्टोरिज होइन, इन्सपायरिङ स्टोरिज पनि थियो, मोटिभेटिङ स्टोरिज पनि थियो, धेरै कुरा सिक्न पनि पाइयो, प्लानिङ, गोल सेटिङ, भिजुअलाइजेसन, यो सबैको कुरामा तपाईँले हामीलाई धेरै लेसन्सहरू पनि दिनुभयो अनि त्यसको लागि धेरै धेरै थ्याङ्क यू। कुनै क्वेसन चाहिँ, यो क्वेसन चाहिँ गर्नुपर्ने भोलि गरेन त्यस्तो भन्ने केही छ, यस्तो क्वेसन पनि नगरे भन्ने खालको
है? त्यस्तो कुरा त केही लाग्दैन मलाई होइन, त मलाई चाहिँ आजकल एकदमै लाइफ म्यानेज कसरी गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ धेरै डिस्कसन गर्न मन लाग्छ होइन। यसमा चाहिँ प्रोब्याब्ली वी विल ह्याभ डिफ्रेन्ट सेसन होइन अन द्याट म्याटर। र म मेरो इन्ट्रेस्ट चाहिँ के हो भने यङ युथहरूलाई चाहिँ कसरी मोटिभेट गर्ने, कसरी उनीहरूलाई चाहिँ होइन आफ्नो कुराहरू सेयर गर्ने र उनीहरूलाई चाहिँ कसरी चाहिँ तपाईँको भनौँ न हामीले चाहिँ एउटा एज अ एक्जाम्पल के त तपाईँको खालि एउटा प्रिच गर्नको लागि मात्रै, एउटा गफ दिनको लागि मात्रै, अथवा भाषण गर्नको लागि मात्रै होइन कि, एज अ एक्जाम्पल. सो वाट आई डिड होइन, मैले चाहिँ म त्यही लेभलमा थिएँ, म त्यसरी नै सोचिरहेको थिएँ, तर मैले यसरी अलिकति सोच्दाखेरि मैले मेरो लाइफ यसरी चेन्ज गरेँ भनेर मैले एज अ एक्जाम्पल धेरै मान्छेहरूलाई मैले चाहिँ प्रेजेन्ट गर्न सकेँ र धेरै मान्छेहरू इन्सपायर भयो भने चाहिँ त्यो कुरा चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट हुन्छ होइन. त्यो कुरा चाहिँ म एकदम इन्जोय पनि गर्छु त्यस्तो कुराहरू भन्नको लागि, र भुवनजीले त्यो कुरा भन्ने मौका दिनुभयो होइन. र मलाई लाग्दैन कुनै क्वेसन छुटेको छ जस्तो मलाई लाग्दैन, तर पनि हामी गर्नुपर्ने कुरा त थुप्रै छ लाइफमा होइन. तपाईँको अब मैले यही ब्यालेन्स लाइफकै कुरा गरेँ होइन, र अब आजकल त फेरि स्पिरिचुअलको कुराहरू पनि छ. हामी अहिले स्पिरिचुअल टुर प्याकेज पनि गराउँछौँ क्या फरेनरहरू नेपालमा होइन. हामी आफै पनि किन नगर्ने त भने, त्यो भगवान्लाई ऊ गर्ने मात्रै होइन, स्पिरिचुअल भनेको समथिङ हेल्थ होइन. त्यो हामी मटेरियल लाइफ बिताउँदा बिताउँदै पनि स्पिरिचुअल चाहिँ कसरी हुन सकिन्छ ताकि लाइफ वुड बी ब्यालेन्स होइन. हो त्योतिर चाहिँ हामीले अलिकति अझ बहस गर्नुपर्छ जस्तो लाग्छ होइन. सो नेक्स्ट टाइम धेरै चलेछ नेक्स्ट टाइम होइन. र अहिलेलाई चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद होइन, मलाई मेरो कुराहरू भन्ने मौका दिनुभयो. र आई होप जसलाई यो भिडियो हेर्नुहुन्छ उहाँहरूले चाहिँ यो कुराहरू चाहिँ मैले भनेको कुराहरू चाहिँ मेरो लाइफमा भोगेको कुराहरू मैले भनेछु, यसमा कुनै एक्जाजरेसन छैन. यसमा चाहिँ कुनै तपाईँको चाहिँ भनौँ न मैले चाहिँ काहीँ सुनेको भनेको घरमा चाहिँ मैले भनेको छैन, मैले आफूले फिल गरेको कुरा र एक्सपिरियन्स गरेको कुरा भनेको. तपाईँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू भ्युवर्सहरू पनि प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, ताकि सब्सक्राइब गरेपछि हामी पनि मोटिभेटेड हुन्छौँ होइन. अनि यस्तै इन्ट्रेस्टिङ पर्सनालिटीहरू अझ तपाईँहरूको माझमा लिएर आउन सक्छौँ, जोबाट चाहिँ हामी सिक्न सकौँ. अनि तपाईँको यो स्पाको नाम के अरे, वेलनेस होम जहाँ बसेर चाहिँ हामी आज इन्टरभ्यू गरिरहेछौँ. सो इफ यु लुकिङ फर दोज काइन्ड अफ सर्भिसेस, यहाँ पनि गजब राम्रो छ. आई लुक एट अल द फेसिलिटिज, म आफैले ट्राई गरेको छैन तर भेरी एडभान्स, तपाईँले सोचेको जतिको सबै फेसिलिटिजहरू यहाँ पाउन सक्नुहुन्छ. सो त्यो पनि इफ युआर इन्ट्रेस्टेड लुक इट अप. अनि यो बालवाटारमा छ, बालवाटार त हुने नि कि
बालवाटार भन्छ.
ओके, खुर्सानी टार बालवाटार. अनि तपाईँ चाहिँ इफ यु वान टु इन्जोय दोज सर्भिसेस यहाँ आउन सक्नुहुन्छ. त्यति भन्दै थ्याङ्क यू सो मच, अनि गुड नाइट भ्युवर्स, अनि थ्याङ्क यू फर वाचिङ.